کے بیانات کے لیے مفتی صاحب کے آفیشیل چینل مفتی طارق مسعود سپیچز کو سبسکرائب کریں۔
الحمد للہ نحمده ونصلی علی رسوله الکریم، اما بعد، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، وما خلقت الجن والانس الا لیعبدون۔ ماشاءاللہ سارے شریف شرفا ٹائپ کے لڑکے معلوم ہو رہے ہیں، اتنی شرافت تعلیمی اداروں میں ذرا کم ہی نظر آتی ہے، تو ایسے تمیز سے نیچے چوکڑیاں مار کے بیٹھے ہوئے ہیں جیسے یہاں بھی لنگر تقسیم ہونے والا ہے۔ ساری زندگی ایسے ہی اگر تمیز سے چلتے رہیں تو بس مسئلہ حل ہو جائے۔ ہمارے جو تعلیمی ادارے ہیں، قوم کی نبض آپ لوگوں کے ہاتھ میں ہے، یوسف علیہ السلام کو جب مصر کے بادشاہ نے بلایا۔ اچھا، میں جب بیان کروں گا نا تو آخر میں آپ لوگوں کو مکمل اجازت ہوگی، یہاں جو خواتین ہیں ان کو بھی، خواتین کو اگر خاتون کے لفظ سے تھوڑا سا ناگواری گزری تو جو لڑکیاں بیٹھی ہوئی ہیں، تو ایک وہ یوٹیوب پہ دیکھا کسی نے کسی خاتون کو انٹی کہہ دیا، تو اس نے کہا انٹی ہوگا تیرا باپ۔ اس لفظ سے بہت چھیڑ ہے۔ تو جو لیڈیز یہاں بیٹھی ہوئی ہیں، جو مرد آگے بیٹھے ہوئے ہیں، کوئی بھی سوال آپ نے پوچھنا ہو اپنے دل میں نہیں رکھنا۔ لوگ مولانا لوگوں سے سوال پوچھتے ہوئے جھجکتے ہیں کہ یار یہ کہیں کوئی فتویٰ نہ لگا دیں، کیونکہ ہم نے جب دنیا میں ٹریولنگ کی ہے نا تو یہ چیز سامنے آئی ہے، عجیب عجیب سوالات ہیں، اعتراضات ہیں اسلام کے بارے میں جو سینے میں لیے گھوم رہے ہوتے ہیں، اور کسی سے پوچھتے ہوئے ان کو یہ ڈر لگ رہا ہوتا ہے کہ ہم پہ کوئی کفر کا فتویٰ نہ لگا دیا جائے، کوئی واجب القتل نہ قرار دے دیا جائے۔ تو میں آپ کے سامنے بیٹھا ہوں، آپ نے جو پوچھنا ہے آپ کھل کے پوچھیں۔ ہاں یہ ضرور ہے کہ ممکن ہے میں آپ کے سوال کا جواب نہ دوں، میں پابند نہیں ہوں، لیکن آپ پوچھنے پر آپ پہ کوئی پابندی نہیں، جواب دینے میں سوچوں گا کہ اس میں ہر سوال کا جواب دیا نہیں جاتا نا، ایسے تو کوئی کچھ بھی اٹھ کے پوچھنا شروع کر دے، کچھ بھی پوچھا جا سکتا ہے، تو گورنمنٹ میں پابندی تو نہیں ہے، لیکن ہر سوال کا جواب دیا نہیں جاتا، مصلحت کے خلاف ہوتا ہے، لیکن آپ کو اجازت ہے۔ میں بات یہاں سے میں نے شروع کی تھی، یہ میں اس لیے پہلے بتا دیا کہ آپ کو کوئسچن پوچھنے کی اجازت ہے، کیونکہ بعد میں پھر ایک دم سوال ذہن میں آتے نہیں ہیں، لوگ کہتے ہیں یار ہم تو کب سے سینے میں سوالات لے کے بیٹھے ہوئے تھے، آج جب آمنے سامنے ٹاکرا ہوا ہے تو ہمارے ذہن سے وہ سوال ہی نکل گیا، تو آپ کے پاس ٹائم ہے سوچنے کے لیے، اور گورنمنٹ کی طرف سے سوچنے پر کوئی پابندی ہے بھی نہیں۔ میں یہ عرض کر رہا تھا، دیکھیں آپ جس بھی شعبے سے متعلق ہیں، سی سی اے کر رہے ہیں زیادہ تر لوگ یہاں پہ، پہلے تو ہم بچپن میں سی اے سنا کرتے تھے، چارٹرڈ اکاؤنٹنٹ، اب اور سنا کرتے تھے کہ اس کی بڑی ویلیو ہے، اب کووڈ کے بعد آپ ہی کے جو ٹیچر ہیں وہ مجھے بتا رہے تھے کہ ساری دنیا کا نظام ہی تبدیل ہو گیا ہے، فاصلے ختم ہو گئے ہیں دنیا میں۔ تو آپ سب وہ لوگ ہیں جو تعلیم حاصل کرنے کے بعد انشاءاللہ اچھی اچھی پوسٹوں پہ جائیں گے، آپ میں کوئی بھی ایسا نہیں مجھے لگتا جو بعد میں رکشہ چلائے گا، ٹیکسی چلائے گا، ریڑی لگائے گا، وہ بھی انسان ہے، وہ بھی کوئی برے لوگ نہیں ہے، مقصد یہ آپ کی ویلیو بتانا کہ آپ سارے وہ لوگ ہیں جن کے ہاتھ میں کل قوم کی نبض ہوگی۔ دو قسم کے طبقے ہیں نا دنیا میں، ایک وہ جو لیڈر بنتے ہیں، ایک وہ جو ماتحت ہو کے کام کرتے ہیں، دو ہی قسم کے لوگ اللہ نے پیدا کیے۔ اگر آپ کے سامنے آپ کا کوئی ہدف نہیں ہوگا، کوئی ویژن نہیں ہوگا، تو آپ کی زندگی تباہ اور برباد ہو جائے گی۔ دیکھیں انسان کے لیے. اچھا میری طرف توجہ رکھنی ہے آپ نے تھوڑی دیر میں, مجھے بیان بیان نہیں آتا, میں گپ شپ لگاتا ہوں, باتیں کرتا ہوں, بیان تو علماء کا کام ہے. آپ میں سے ہر شخص سے میں ایک بات آپ کے ذہن میں ڈالنا چاہتا ہوں کہ آپ لوگوں نے کبھی تنہائی میں بیٹھ کے غور کیا ہے کہ آپ کی زندگی کا ہدف کیا ہے؟ دنیا میں کسی کا کوئی گول نہ ہو, کوئی ہدف نہ ہو, تو وہ سیدھے راستے پہ چل سکتا ہے کیا؟ جو سوال پوچھو اس کا جواب دینا, کوئی ہدف ہی نہیں ہے, کوئی ٹارگیٹ ہی نہیں ہے. ایسا آدمی ٹینشن میں مبتلا ہوتا ہے, پریشان ہوتا ہے, جس کی زندگی کا کوئی ہدف ہو ہی نہیں. ایسا آدمی بھی پریشان ہوتا ہے جس نے غلط چیز کو ہدف بنا لیا, وہ بھی پریشان ہوتا ہے. ہمارے ہاں میجورٹی ایسی ہے جن کی زندگی کا سرے سے کوئی ہدف ہوتا ہی نہیں ہے. اکثر تو ہمارے ملک میں اسی قسم کے بچے پیدا ہو رہے ہیں, اور بڑے بھی ہو رہے ہیں تو ان کو 70-70 سال تک پتہ ہی نہیں چلتا کہ ہم کیوں ہیں, ہم دنیا میں آئے کیوں, رہتے کیوں ہیں. آپ کو پتا ہے کہ جب آپ کا کوئی ویژن نہیں ہوتا تو آپ ہمیشہ کسی دوسرے کے ویژن کا حصہ بن جاتے ہیں. جب آپ کا کوئی ہدف نہیں ہوتا نا تو آپ دوسرے کے ہدف کا اس کے ساتھ تعاون شروع کر دیتے ہیں لاشعوری طور پر, آپ کو پتہ بھی نہیں چل رہا ہوتا. اس وقت دنیا کی بڑی بڑی قومیں ہیں جنہوں نے ایک ہدف بنایا ہے, وہ چاہتے ہیں کہ ساری دنیا اسی ٹریک پہ چلے جس ٹریک پر ہم دنیا کو چلانا چاہتے ہیں, تاکہ ان کا ویژن پورا ہو. وہ آپ کے ویژن کے لیے نہیں کر رہے یہ سب کچھ, وہ چاہتے ہیں ہمارا ویژن پورا ہو. اس کی میں ایک مثال دیتا ہوں. میں 2013 میں حج پہ گیا. حاجی وہاں اتنی شاپنگ کرتے ہیں آپ کو پتہ ہی ہوگا. میں نے کہا کہ یار یہ اتنے لاکھ لوگ حج کرنے آتے ہیں ہر سال, تو کیا یہود و نصارہ کو اس پہ اعتراض نہیں ہوتا کہ اتنا اسلام پھل پھول رہا ہے, 40 لاکھ لوگ ہر سال حج کرنے جاتے ہیں. وہاں کسی نے مجھے بتایا کہ یہود و نصارہ اس سے پریشان نہیں ہوتے بلکہ خوش ہوتے ہیں. میں نے کہا بھائی ہمارے حج کرنے سے ان کو کیا خوشی ہو رہی ہے؟ بھائی ان کو خوشی ہوتی ہے کہ 40 لاکھ لوگ جتنی شاپنگ کرتے ہیں نا, تو اس سے فائدہ ملٹی نیشنل کمپنی کو ہوتا ہے, کسی اسلامی کنٹری کو. بولے ان کے تو مال تباہ میں بک رہا ہے, اتنا فائدہ. وہاں تو سارے ہماری کسی اسلامی کنٹری تو کوئی پروڈکٹ ہمیں کوئی نسوار شاید کہیں وہ بھی گلیوں میں, یا پان کی میں نے کچھ دکانیں سعودیہ میں دیکھی جو بنگلہ دیش کے لوگوں نے کھولی چھپ کے, وہ ویل لیگل. تو پان, نسوار, اور شاید اب پاکستانی بہت زیادہ ہیں تو گٹکا بھی وہاں شروع ہو جائے. تو جب تک وہاں پان, نسوار اور گٹکے کا بزنس ترقی نہیں کرتا, پاکستانی قوم کو اس حج سے کوئی فائدہ معاشی لحاظ سے نہیں ہے. سمجھ رہے؟ وجہ کیا ہے؟ ہم لاشعوری طور پر حج بھی کر رہے ہیں لیکن ہم اس میں کسی دوسرے کے ویژن کا حصہ بن رہے ہیں. حالانکہ قرآن مجید نے حج اور تجارت کو ایک ساتھ ذکر کیا ہے. سے معلوم ہوتا ہے کہ اسلام میں حج کی ایک بڑی منفعت مسلمانوں کو تجارتی بنیادوں پہ بھی ترقی یافتہ بنانا تھا. ہوتا یہ تھا, صحابہ کرام جب حج کے لیے جایا کرتے تو دنیا بھر سے لوگ آیا کرتے تھے, سارے وہاں مکہ میں جمع ہو جاتے تھے. ایک دوسرے سے پوچھتے, آپ شام سے آئے ہیں, آپ مصر سے آئے ہیں, آپ عراق سے آئے ہیں, بھائی عراق میں کس چیز کی زیادہ ضرورت ہے؟ عراقی پوچھتے کہ یہاں مکہ میں کس چیز کی زیادہ ضرورت ہے؟ اگلے سال آتے, جس چیز کی مکہ میں ضرورت ہے وہ عراق سے یہاں آتی, اور جس کی عراق میں ضرورت ہے یہاں سے وہاں جاتی. بہترین تجارت ہوتی تھی حج کے موقع پہ. جب اسلام دنیا میں آیا تو صحابہ کرام کو خیال ہوا کہ ہم حج کرنے جاتے ہیں اور کروڑپتی بن کے آتے ہیں, بزنس بھی ہمارا پوری دنیا سے ہو رہا ہے, تو یہ کہیں ایسا نہ ہو کہ حج کا ثواب کم ہو جائے. حج میں تو خالص حج ہونا چاہیے نا. تو انہوں نے رسول اللہ صلی اللہ علیہ وسلم سے سوال کیا کہ یا رسول اللہ ہم حج کرتے ہیں ساتھ میں ہم بزنس بھی کر رہے ہوتے ہیں, مدینہ سے مکہ جا رہے ہیں مال لے کے, وہاں سے تاجر آئے ہوئے ہیں وہ ان سے مال خرید رہے ہیں اور یہ ان سے مال خرید رہے ہیں, تو قرآن کی آیتیں نازل ہوں, نبی کی حدیث نہیں بلکہ قرآن کی آیتیں. لَيْسَ عَلَيْكُمْ جُنَاحٌ أَن تَبْتَغُوا فَضْلًا مِن رَبِّكُمْ, کوئی گناہ نہیں ہے کہ تم اللہ کا فضل حج میں جا کے تلاش کرو. یعنی اللہ نے نہ صرف یہ کہ اجازت دی حج کے موقع پہ پیسے کمانے کی, تجارت کی, بلکہ اس کو فضل سے تعبیر کیا کہ یہ تو اللہ کا فضل ہے, اللہ کی رحمت ہے. تو کوئی دنیا میں کوئی ایسا بیوقوف ہے کہ اللہ فضل کر رہا ہو اور وہ کہے مجھے اللہ کا فضل نہیں چاہیے؟ کوئی فضل بھائی بیٹھے ہیں یہاں پہ ہیں بھائی, کوئی ہے ایسا بیوقوف کہ اللہ کا فضل اس پہ ہو رہا ہو اور وہ کہے مجھے اللہ کا فضل نہیں چاہیے؟ اس سے معلوم ہوتا ہے کہ اسلام حج کے ذریعے بھی مسلمانوں کی تجارت کو پروموٹ کرنا چاہتا ہے. لیکن آج حج کے ذریعے کس کی تجارت ترقی کر رہی ہے؟ یہود و نصارہ. یہ میں ایک مثال دے رہا ہوں کہ آپ کا اپنا ہدف نہیں ہوتا, آپ کی اپنی پلاننگ نہیں ہوتی تو آپ دوسرے کی پلاننگ کا حصہ بنتے ہیں. تو دیکھو پڑھائی میں جو پڑھنے والے لوگ ہیں نا, جیسے آپ لوگ پڑھنے والے ہی لگ رہے ہیں مجھے ماشاءاللہ, تو ان کی دو قسمیں ہیں. ایک وہ ہوتے ہیں کہ پڑھائی سے ان کا مقصد سامنے واضح نہیں ہوتا, کچھ وہ ہوتے ہیں جن کا ہدف ہوتا ہے لیکن وہ غلط ہوتا ہے. بہت تھوڑے سے لوگ ہیں جن کا ہدف بالکل کلیئر ہوتا ہے کہ ہم نے کرنا کیا ہے. بہت سے تو آپ میں ایسے پڑھ رہے ہوں گے کہ بس ہم نے پڑھنا ہے, پڑھ لکھ کے پھر دیکھیں گے کیا ہوگا. ایسے بھی لوگ ہیں لیکن تھوڑے سے ہیں, ہم کو یہی نہیں پتا کرنا کیا ہے. جنہوں نے میرا بیان سنا ہوا ہے وہ کہتے ہیں چلو چار شادیاں کر لیں گے, ان کا یہی ہدف ہے. زیادہ تر لوگوں کا ہدف یہ ہے کہ ہم نے پیسہ کمانا ہے, سمجھ رہے ہیں نا, زیادہ تر کا ہدف کیا ہے؟ پیسہ کمانا ہے. جب ان سے پوچھا جائے پیسہ کما کے کیا کرو گے آپ, عیاشی کریں گے یار, کھائیں گے پئیں گے موج مستی کریں گے. بھائی موج مستی کر کے کیا کرو گے؟ کہیں بس یہی کریں گے نا. ان سے سوال یہ ہے کہ موج مستی تو آپ کی ختم ہو جائے جب آپ فارغ ہوں گے نا, آپ کی آدھی جوانی گزر چکی ہوگی. جو موج مستی کی عمر تو یہ ہے, وہ میں لطیفہ بار بار سنا چکا ہوں, جو میرے پرانے لسنر ہیں ان سے پیش کی معذرت. وہ کہیں گے یار مفتی صاحب بہت گھسا پٹا پٹا لطیفہ ہے, بہت ہو گیا, لیکن یہ ہے بڑے کام کا لطیفہ. بات سمجھانے کے لیے نا اس سے اچھا ابھی تک جب تک کوئی نیا لطیفہ مارکیٹ میں آئے گا نہیں تو پرانا والا ہی چلانا پڑے گا نا, یا تو کوئی نیا لطیفہ کوئی مارکیٹ میں لے کر آئے. تو میں ایک نوجوان سمندر کے کنارے لیٹا ہوا اور سگریٹ کے کش لے رہا تھا, کوئی آپ کی عمر کا تھا وہ, جو عیش کی عمر ہے, عیاشی کی عمر ہے. یہ ایج جو ہے نا, یہ عیش و عشرت اور لائف کو انجوائے کرنے کی عمر ہے. اگر انجوائے کرنا چاہتے ہو, نہیں چاہتے جیسے کہ آپ لوگ تو ایجوکیشن میں ہیں نا, اس کا مطلب لائف کو پراپر انجوائے نہیں کرنا. آپ کو تو صبح اٹھنا پڑے گا, انسٹیٹیوٹ آنا پڑے گا, سی اے یا ایس سی اے میرا خیال ہے ایسے بیٹھے بیٹھے تو ہو نہیں جاتا. میں جن لوگوں سے ملا ہوں جنہوں نے سی اے کیا ہے, وہ ان کے بال سفید ہو گئے ہیں پڑھ پڑھ کے, اور پھر ان کو جو جاب ملتی ہے نا اس میں بھی بہت ٹف جاب ہوتی ہے. ساری زندگی دماغ استعمال ہی کرنا ہے انہوں نے, تو انجوائے کیا کب کرے گا آدمی؟ تو انجوائے کرنے کی عمر تو اس نوجوان کی تھی. وہ ساحل سمندر پہ لیٹا ہوا تھا, سگریٹ کے کش لے رہا تھا, کبھی ناک سے دھواں نکال رہا ہے, کبھی منہ سے دھواں نکال رہا ہے. تو ایک بزرگ اس کے پاس گئے اور اس سے کہنے لگے کہ بیٹا تم یہاں تم اپنا ٹائم ویسٹ کر رہے ہو, تو تم کچھ کر کیوں نہیں لیتے؟ اس نے کہا جی انکل بتائیے کیا کروں. بیٹا پڑھ لو. کیا پڑھو جی؟ میٹرک کر لو. ٹھیک ہے جی میٹرک کر لیتا ہوں میں, 10 سال لگا دیے میں نے میٹرک میں. پھر کیا ہوگا؟ کہیں بھائی انٹر کر لینا. چلو جی 2 سال انٹر کے بھی نکال لو, 12 سال گئے. پھر کیا کروں بیٹا؟ پھر بیچلر بن جانا. چلو جی بی اے کر لیا ہم نے. بیٹا پھر کیا؟ وہ پھر کہتے ہیں انکل پھر کیا کروں؟ پھر ماسٹر کر لینا. 16 سال ہو گیا انکل ماسٹر کر لیا, 16 سال لگا دیا, اب کیا کروں؟ 16 سال کے بعد کیا کروں گا؟ اس نے کہا بیٹا پھر پی ایچ ڈی وغیرہ کر لینا. 18 سال ہو گئے جی انکل. پھر کیا کروں بیٹا؟ پھر اچھی جاب تلاش کرنا. پھر کیا ہوگا جی؟ پیسہ آئے گا. پھر کیا ہوگا, پھر خوبصورت اچھے خاندان میں شادی ہوگی تمہاری, پیسہ دیکھ کے تو رشتے آتے ہیں آج کل. پھر کیا ہوگا, پھر تمہاری اولاد ہوگی. پھر کیا ہوگا, بڑا گھر خریدنا. پھر کیا ہوگا, پھر مزے کرنا. کہتے ابھی کیا کر رہا ہوں. کہہ رہے انکل جو طریقہ آپ مزے اڑانے کا بتا رہے ہو نا, وہ میٹرک ہر آدمی کر نہیں پاتا. انٹر میں کتنے فیل ہوتے ہیں, نقل کرنا نہیں آ رہی ہوتی کراچی میں لڑکوں کو. کراچی میں ایک فیل ہوا, میں نے کہا یار آج کل تو کتابیں رکھ کے پیپر حل کر رہے ہوتے ہیں, تم فیل کیسے ہو؟ کہہ رہے مجھے یہی نہیں سمجھ میں آ رہا تھا اس کا جواب کہاں سے شروع ہو رہا ہے کدھر ختم ہو رہا ہے. یعنی بک سامنے رکھ کے بھی نہیں آ رہا ہوتا جواب. تو کہتا ہے آپ جو طریقہ بتا رہے ہو نا, 16 سال 18 سال, اس میں مزے کرکرے ہونے کا بڑا خطرہ ہے, کیونکہ ہر ایک میٹرک کر نہیں پاتا, پھر ایک پڑھ نہیں پاتا, پھر اگر پڑھ کے پیسہ آتا ہے تو صحیح جگہ شادی نہیں ہو پاتی انسان کی. وہ بیوی ایسی ملتی ہے کہ وہ والی جو میں نے لطیفہ سنایا تھا ایک دفعہ, کہ ایک بیوی اپنے شوہر کا سر دبا رہی تھی اور کہنے لگی کہ شادی سے پہلے بھی کوئی سر دباتا تھا آپ کا, ایسی خدمت کرتا تھا؟ اس نے کہا پہلے درد ہی نہیں ہوتا تھا میرے. تو یہ مصیبت. اور پھر بعض دفعہ اولاد ہوتی نہیں ہے, ہوتی ہے تو وہی ماں باپ کو ٹینشن دینا شروع کر دیتی ہے, انکل کون سی بات کر رہے ہو, وہی یہ جو مزہ آ رہا ہے نا, یہاں سے سگریٹ پیا, یہاں سے دھواں نکالا ناک سے, دھواں جہاں منہ سے رہا ہے نکل کہاں سے رہا ہے, ناک سے. یہ جو انجوائے آپ بھی آ جاؤ ذرا ایک چھٹا لگا کے دیکھو کیسا مزہ ہے. تو یہاں اگر آپ کا ہدف لائف کو انجوائے کرنا ہے, مزے اڑانا ہے, بہت ہی ایک بیکار سی بات ہے. حقیقت ہے اکثر نوجوان پیسہ کمانے کی لالچ میں عمر کا ایک حصہ گزار دیتے ہیں, اور پیسہ اس عمر میں آتا ہے ان کے پاس جس عمر میں پیسے سے انجوائے کرنے کی اور مزے اڑانے کی باڈی میں طاقت رہتی نہیں ہے. ایک جوان تھا نا, غریب آدمی تھا, اس کو پستے کھانے اور بادام کھانے کا بڑا شوق تھا. بادام ملتے نہیں تھے بےچارے کے پاس, پیسے نہیں ہوتے تھے. اس نے کہا یار میں پیسہ کماؤں گا پھر بادام کھایا کروں گا نا. تو جب پیسہ کمایا ہے تو منہ میں دانت ختم. تو کسی نے بادام لا کے دیے, کہتا ہے یار جب دانت تھے تو بادام خریدنے کے پیسے نہیں تھے, اور جب پیسے آئے ہیں تو چبانے کے لیے دانت رہے نہیں. یہ ہر انسان کے ساتھ ہوتا ہے, آپ کے ساتھ بھی ہوگا, سب کے ساتھ یہی ہوتا ہے. یہ جو لذتیں ہیں نا اور عیش, اس کی ایک عجیب نیچر ہے. جو مزے اڑانے کے پیچھے بھاگتا ہے نا, وہ کبھی بھی لائف کو انجوائے کر نہیں سکتا. وہ مزے ہمیشہ آگے آگے بھاگتے رہتے ہیں, اور وہ ہمیشہ اس کے, یہ چیزیں گریوی میں ٹھیک ہیں. گریوی سمجھتے ہو, ہدف کچھ اور ہے, گریوی میں مزے بھی اڑا رہا ہے انسان. میں اس کی مثال دیتا ہوں. آپ جا رہے ہو جی لاہور جانا ہے, آپ نے ہدف آپ کا کیا ہے, میں نے کہاں پہنچنا ہے, لاہور. ہدف لاہور بناؤ, راستے میں انجوائے بھی کرو یار, کیا خیال ہے؟ راستے میں آپ موٹر وے پہ ذرا قیام و طعام کے لیے اتر جاؤ, وہاں پیزا بھی کھا لو, برگر بھی کھا لو, کولڈ ڈرنک بھی پی لو, چائے کا موڈ ہو رہا ہے چائے پی لو, غیر اخلاقی حرکتیں نہ کرو. موڈ تو بہت بہت چیزوں کا ہوتا ہے انسان کا. تو یہ جو گریوی کے مزے ہوتے ہیں نا, یہ اس کو حقیقت میں انسان انجوائے کرتا ہے. اور اگر مزے کو ہدف بنا لے گا تو یہ اللہ کی عادت ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا, من کانت الدنیا ہمہ جعل اللہ فقرہ بین عینیہ وفرق علیہ الشملہ ولم یاتہ من الدنیا الا ما قدر لہ. جس نے مزے اڑانے کو ہدف بنا لیا کہ میں زندگی میں اس لیے ہوں کہ میں لائف کو بھرپور انجوائے کروں گا, میں جس نے اس چیز کو اپنا ہدف بنایا, رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث کہ ہمیشہ دنیا اس کے آگے آگے رہے گی اور یہ دنیا کے پیچھے پیچھے بھاگتا رہے گا. دنیا اس کو تھکا دے گی مگر یہ لائف کو انجوائے کر نہیں سکے گا. آپ کہتے ہیں بھائی یہ کیسی حدیث ہے, ہم تو دیکھ رہے ہیں بڑے بڑے عیاش لوگوں کو لائف کو دبا کے انجوائے کر رہے ہیں, وہ تو بڑے مزے اڑا رہے ہیں. تو دیکھیں مزے اڑانے کی ڈیفینیشن یہ نہیں ہے کہ شراب کباب کا انتظام ہو. مزے اڑانے کی ڈیفینیشن یہ ہے کہ آپ کی زندگی ایک پرسکون ہو اور آپ زندگی سے خوش ہوں. میں بہت لوگوں سے ملا ہوں, میں نے کوئی شراب کباب والا, کوئی عیش پرست انسان آج تک خوش نہیں دیکھا ہے. کیونکہ یہ جو مزوں کے پیچھے ہماری ینگ جنریشن بھاگتی ہے نا, مزے کی ڈیفینیشن پتہ ہے کیا ہے کہ جب آپ وہ اڑانا شروع کریں گے نا کسی بھی چیز میں لذت, تو آپ کا دل اس کا عادی ہو جاتا ہے, پھر وہ چاہتا ہے کہ اگلے اسٹیپ کی طرف جاؤ, پھر اس میں وہ بات رہتی نہیں, وہ کہتا ہے کہ مجھے اب آگے جانا ہے, پھر آگے پھر آگے پھر آگے. ہوتا کیا ہے, آپ کی ایج بڑھ رہی ہوتی ہے, آپ کی باڈی میں لذتیں حاصل کرنے کی صلاحیت کم ہو رہی ہے, اور آپ کی خواہشات کیا ہوتی جا رہی ہیں, روز بروز بڑھتی جا رہی ہیں, جس کا انجام کیا ہوتا ہے آخر میں خودکشیاں, ڈپریشن. آپ کو پتا ہے آج سے پہلے ڈپریشن کے, اسٹریس کے اتنے مریض نہیں تھے جتنے آج ہیں. یہ گوروں کا سروے ہے. میں آسٹریلیا گیا نا, اکثر میں یہ واقعہ لوگوں کو سناتا ہوں. میں آسٹریلیا گیا پہلی دفعہ, کسی گورے کے ملک گیا تھا میں. جب جہاز سے نیچے اترا اور آسٹریلیا میں میں نے سانس لینا شروع کیا, اتنا صاف ستھرا سانس, اتنی صفائی, گھر ایسے تمیز سے بنے ہوئے ہیں نا. ہمارے یہاں تو پتلی گلی, موٹی گلی, گندی گلی, چوڑی گلی, گلیوں کی بہت ساری اقسام ہیں نا, گٹر کے ڈھکن, بہت کچھ ہے. وہاں کوئی آوارہ گردی کرتا ہوا نظر نہیں آیا کیونکہ گٹر کے ڈھکن ہی نہیں تھے گلیوں میں. بھائی کراچی میں تو گٹر کے ڈھکنوں پہ جا کے بیٹھتے ہیں نا لڑکے, وہاں نہ ڈھکن نظر آ رہے ہیں گٹر کے, نہ گٹر نظر آ رہے ہیں. اتنی صفائی ستھرائی, اتنا خوبصورت ماحول, بہت مزہ آنا شروع ہوا کہ یار ایسا بھی ہوتا ہے. میں نے وہاں ایک ڈاکٹر سے پوچھا, میں نے کہا ڈاکٹر صاحب یہاں تو کوئی مریض ہوگا ہی نہیں ہے, تو ہمارے یہاں جیسے ڈاکٹر سے پوچھے نا پیشنٹ کون سے زیادہ ہوتے ہیں, تو ڈاکٹر کیا کہتے ہیں, بھائی کھانسی کے, نزلے کے, کیونکہ ماشاءاللہ پولوشن اتنا زیادہ ہے کہ ہر آدمی چھینکتا رہتا ہے, اور جو نہیں چھینک رہا نا اس کا مطلب وہ گندگی کا عادی ہو گیا ہے. وہ یہ نہیں ہے کہ وہ بہت اچھا صحت مند ہے, اس کا مطلب وہ جراثیم وراثیم جو ہے نا اس کے لیے لفٹ کرانا چھوڑ دیا اس کی باڈی میں, اب اس کو یہ جرثومے نہیں ملیں گے تو شاید وہ چھینکنا شروع کر دے. تو میں نے وہاں ڈاکٹروں سے بھی ملا, میں نے وہاں پوچھا, میں نے کہا آپ کے زیادہ تر پیشنٹ گورے, کس ٹائپ کے پیشنٹ زیادہ آتے ہیں نا, کیونکہ یہاں تو صاف غذا ہے, پانی صاف ہے, ہوا صاف ہے, اتنی صفائی کا خیال ہے کہ جب آپ آسٹریلیا کے ایئرپورٹ پہ, کیونکہ الگ جزیرہ ہے نا بالکل پوری دنیا سے کٹا ہوا, تو آپ کے جوتوں سے مٹی بھی وہ ایئرپورٹ سے باہر نہیں لے جانے دیتے کہ کسی دوسرے ملک سے گندگی کیوں لے کر آ رہا ہے, اتنا خیال کرتے ہیں. میں نے کہا بھائی یہاں تو کلینک ہیں کیوں, ڈاکٹر ہونا ہی نہیں چاہیے نا یہاں, ٹینشن جو بے روزگار آدمی اس کو بھی وہاں پر یعنی پیسے ملتے ہیں بے روزگاروں کو. اور ایک چیز تو میں اکثر لوگوں کو بتاتا ہوں, وہاں بچے پیدا کرنے پر الاؤنس ہے نا, کہ جس کے جتنے بچے پیدا ہوں گے, کیونکہ آبادی نہیں ہے گورنمنٹ, اور گوروں کے تو بچے بچے ہوتے ہی نہیں, تو فیملی سسٹم ہی تباہ برباد ہو گیا. گرل فرینڈ کے یہاں بچے تھوڑی ہوتے ہیں, ان کے پھر ایک آدھ ہو گیا تو وہ پھر شادی ہوتی ہے, بعد میں بچہ ابا کی کرسیاں لگا رہا ہوتا ہے شادی میں نا, بم کی شادی میں تمبو میں لگا رہے ہوتے ہیں, حقیقت ہے یہ. تو وہ تو سارا فیملی سسٹم کی ایسی کی تیسی ہو گئی, تو اب ان کے تو اولادیں ہو ہی نہیں رہی نا گوروں کی. اور ابھی کورونا میں کووڈ میں اتنے مر گئے ہیں کہ آپ کو پتا ہے ٹھگا ٹھگ ویزے مل رہے ہیں آج کل آسٹریلیا کے, بندہ ہی شارٹ ہے مارکیٹ سے. تو ان کا تو مذہب سے بغاوت کی وجہ سے سارا فیملی سسٹم کیا ہو گیا, تباہ ہو گیا. ہمارے یہاں تو لوگ رو رہے ہوتے ہیں نا, بہو اچھی نہیں ملی, داماد اچھا نہیں ملا, وہاں رو رہے ہوتے ہیں بندہ ہی بیٹا ہی نہیں ملا, اولاد ہی نہیں ملی ہے, بہو اور داماد کے اسٹیپ تو آگے کے ہیں. تو میں نے وہاں ڈاکٹروں سے پوچھا, میں نے کہا ڈاکٹر صاحب ٹینشن فری کنٹری ہے اور یہاں کوئی پریشانی نہیں ہے, تو یہاں زیادہ تر پیشنٹ کس کے آتے ہیں آپ کے پاس؟ انہوں نے کہا یہاں اسٹریس ڈپریشن کے پیشنٹ آتے ہیں. کوئی بھی ایسی جگہ ہوگی نا کنٹری کے میں جہاں سے یہ خطرہ ہے کہ یہاں سے چھلانگ لگا کے کوئی بھی مر سکتا ہے, گورنمنٹ نے وہاں باڑ لگائی ہوئی ہوتی ہے, کیونکہ حکومت کو یہ خطرہ ہوتا ہے کہ یہاں سے لوگ روز چھلانگیں مار مار کے مریں گے. کتنی بڑی حقیقت ہے یار, کتنی بڑی حقیقت ہے کہ ایک ملک جس میں ٹینشن کے علاوہ سب کچھ ہے, اس میں بیماری ہی کون سی ہے؟ ٹینشن کی بیماری, اسٹریس اور ڈپریشن کی بیماری ہے. سب سے زیادہ گولیاں ڈپریشن کی بکتی ہیں وہاں پہ. اور آپ کیا سمجھتے ہو یہ نفسیاتی ڈاکٹروں کے پاس ڈپریشن کا علاج ہے؟ یہ آپ کی بھول ہے. دیکھو آپ سے راز کی باتیں لوگ نہیں کریں گے, ہم سے کرتے ہیں, مولانا لوگوں سے سب آگے اپنے دل کی باتیں بتا رہے ہوتے ہیں. نفسیاتی ڈاکٹر ہمارے پاس آتے ہیں کہ حضرت ہم دوسروں کا علاج کر رہے ہیں لیکن خود کس میں ہم ڈپریشن. خود ڈپریشن, ایک کا تو بیچارے کا سنا انتقال ہی ہو گیا ڈپریشن کی وجہ سے. ڈپریشن کے علاج گورے کے پاس بولو نہیں ہے. ہماری ینگ جنریشن مغربی کلچر سے اتنی متاثر ہو رہی ہے कि जो चीज गोरे के पास नहीं है वो भी इससे ले रही है, जो चीज जिसके पास हो वो उससे लाजमी ले आओ। ना इस पर नबी ने पाबंदी लगाई, ना इस पर इस्लाम ने कोई पाबंदी लगाई, ना इस पर कुरान ने कोई पाबंदी लगाई। इस्लाम में ये नहीं है कि आप इल्म मुसलमान ही से सीखेंगे, कहीं से भी आपको इल्म मिलता है आप लें। बार दफा हमें, मैं खुद एक डॉक्टर के पास गया, पेट का स्पेशलिस्ट था, हिंदू डॉक्टर था, हमें पता चला कि ये ज्यादा अच्छा इलाज करता है। घर वाले बीमार थे मेरे, तो हम उसके पास गए। हमने ये थोड़ी देखा कि मुस्लिम है या गैर मुस्लिम, भाई जो अच्छा इलाज करेगा हम उसके पास जाएंगे ना, क्योंकि हमारी नीड क्या है, इलाज है, और ये इसके पास ज्यादा अच्छा है। तो इस्लाम ने एजुकेशन के मामले में, तालीम के मामले में, ये कोई भी फायदा आप उठाना चाहते हैं तो इसमें मुस्लिम और गैर मुस्लिम का फर्क नहीं किया। लेकिन आप किसी से वो चीज लेना जो उसके पास है, जो है ही नहीं वो कैसे ले रहे हैं आप उसके पास? तहजीब आपके पास है, अंग्रेज के पास थोड़ी है। हलाल और हराम का इल्म, जायज नाजायज का इल्म, फैमिली सिस्टम, ये आपका मजबूत है, ये गोरे का मजबूत नहीं है। विजन आपके क्लियर है, इस्लाम ने आपको, मैं भी उस तरफ आ रहा हूं कि आपका हदफ क्या होना चाहिए, ये इस्लाम का क्लियर है, ये गोरे का क्लियर, गोरे को नहीं पता हम क्यों पैदा हुए हैं, वो ये नहीं पता। मैं भी इस तरफ आ रहा हूं, इंशाल्लाह मैं इसको क्लियर करूंगा। लेकिन मैं एक चीज आपसे अर्ज कर रहा हूं, फिर हमारे यहां नफ्सियाती डॉक्टरों के पास जा रहे हैं दिमाग का इलाज करने के लिए, और डॉक्टर कहां से पढ़ के आ रहे हैं? गोरे से, उनकी यूनिवर्सिटीज पढ़ के आ रहे हैं। भाई वहां के इंजीनियर बहुत अच्छे हैं, वहां के साइंटिस्ट बहुत अच्छे हैं, वहां के नफ्सियाती डॉक्टर बिल्कुल भी अच्छे नहीं है। वो अपनी कौम का क्यों नहीं इलाज कर लेते? अपनी कौम को क्यों खुदकुशियों से नहीं बचा लेते? तो मैंने ऑस्ट्रेलिया में देखा, हांगकांग में भी देखा, जहां कोई ऊंची जगह हो ना जिसके बारे में खतरा हो कि यहां से गिर के सर बड़े अच्छे तरीके से फट सकता है इंसान का, एकदम गिरेगा और कीमा बन जाएगा, ऐसी जगहों पे गवर्नमेंट क्या लगाती है? बाढ़ लगाती है। क्योंकि हुकूमत को खतरा है कि डेली बेसिस की बेस पे ना, एक तो वैसे ही आबादी कम हो गई, तो ऐसा ना हो कि ठक ठक करके लोग मरना शुरू हो। मैं गया ऐसी प्लेसिस पे, व्लॉग नहीं बनाया क्योंकि ये एक नेगेटिव होता है कि हमारे मुल्क का एक मनफी इमेज दुनिया को दिखा रहे हैं, तो ऐसी चीजों को वहां कैमरे में लाना अलाउ नहीं है, बुरा असर पड़ता है ना। वो कहते हैं आप हमारी कौम की अच्छी अच्छी बातें बताएं ना, इतनी अच्छी यहां जबरदस्त किस्म के माशाल्लाह कैसी साफ सुथरी सड़कें हैं, गटर के ढक्कन ही नहीं है, पता नहीं जाग आ रहा है हिसाब किताब सारा। तो ये जी चीजें आप बताएं, ये नहीं कि यहां से पटक के इतने लोग आज हलाक हो गए, ये चीजें उनके मीडिया पे नहीं आती। हाँ, हमारा मीडिया करता है, अच्छी चीजों को छुपा देता है, और एक तेजाब फेंकने का वाकया होगा तो इतना फैलाते हैं उसको कि जिसने नहीं भी फेंका होगा ना वो भी कहता है चलो यार हम भी ट्राई करके देखते हैं। तो मैं यह कर रहा था कि वहां खुदकुशियों का रेशो सबसे ज्यादा, ऐसे मुल्क में जहां टेंशन के अलावा आपको सब कुछ मिलेगा, टेंशन नहीं है लेकिन फिर भी टेंशन सबसे ज्यादा, कोई तो फॉल्ट है ना उस सोसाइटी में। हमारे एक रिलेटिव है, पूरी दुनिया में उन्होंने ट्रेवलिंग की है और बहुत घूमे हैं। मुझे एक दिन कहने लगे, आपको पता है कि स्वीडन, अगर कोई कहना कि टेंशन फ्री कंट्री कौन सा है, तो सबसे ज्यादा टेंशन फ्री कंट्री 15 साल पहले की रिपोर्ट के मुताबिक वो स्वीडन था, अब का मुझे नहीं पता। खुदकुशी का रेशो कहां सबसे ज्यादा है? स्वीडन में। समझ आ रही है? खुदकुशी का रेशो क्या हो गया भाई? देखो हमारे यहां कितनी टेंशन है, हमारे यहां माइक चलते चलते बंद हो जाता है, ये टेंशन है, बैठे बैठे लाइट बंद हो जाएगी, ये टेंशन है। अभी एक साहब का बेहतरीन, उन्होंने आईफोन खरीदा जो बिल्कुल नया वर्जन आया ना, 14 प्रो आ गया, लेकिन वो अभी 13 प्रो उन्होंने लिया, इरादा यही था इसे बेच के 14 प्रो लूंगा। तो मैंने कहा आप ये पुराना सा मोबाइल लेके क्यों घूम रहे? कह रहे हैं कल नानी का जनाजा था, उसमें गया तो कंधा दिया हुआ था, जेब की तरफ तवज्जो नहीं थी, जनाजे में किसी ने हाथ साफ किया है। बाप बताओ, ये टेंशन है गोरे के पास होना, तो जितनी आबादी बची हुई है वो भी मर जाएगी, जितनी आबादी, ऐसी ऐसी। मेरे घर के गैस का बिल 50,000 रुपए आया है, हर महीने पाबंदी से बिल दे रहा हूं। मैंने जाके कहा भाई ये जहन्नम का कनेक्शन हमारे घर से लिया हुआ है आप लोगों ने, ये टेंशन, हर तरह से कोशिश कर ली, नहीं भाई ये तो देना पड़ेगा। तो इतनी टेंशन है यहां पे, कोई चीज सीधी नहीं है, खुदकुशी का रेशो इतना नहीं है। तो स्वीडन के बाद जापान है, कोई भी चीज जिस पे मेड इन जापान लिखा हुआ हो हम फौरन आंख बंद करके खरीदते हैं, बशर्ते कि लिखा हुआ वही हो, यहां लाके ना लिखा गया हो। आपको पता है जापान में इतना खुशियां, इतना इतनी क्या है, कंपटीशन बहुत ज्यादा है। हमारे एक रिलेटिव जापान में बहुत रहे, कहते मैंने वहां गौर किया कि इतनी खुदकुशियां क्यों है, कह रहे हैं कंपटीशन, हर शख्स को दूसरे से आगे बढ़ने का शौक, वो मोटिवेट भी बहुत करते हैं। आजकल के मोटिवेशनल स्पीकर्स ने बहुत से लोगों की ऊपर की सेटिंग आउट कर दी है। मैं देख रहा हूं लड़कों को पागल हो गए उनकी जो स्पीचेस सुन सुन के, स्ट्रगल स्ट्रगल, फिर ये करना है, फिर वो सारा दिन ना पागलों की तरफ ये सोचते रहते हैं, फिर मैंने विजन बनाना है, फिर मैं ये करूंगा, बिल्कुल शेख चिल्ली वाला किस्सा चल रहा है लड़कों के साथ। कुछ लड़के तो हमने हटाए, मैंने कहा भाई तू सुनना छोड़ दे, तू सुट्टे मुट्टे लगा लिया कर बैठ के थोड़ा बहुत, सही है ना, कुछ भी नहीं कर, ये टेंशन में तो जो जा रहा है इससे तो बेहतर है कि कुछ भी ना करो यार, सबसे पहले तो अपनी सेहत है। इतना मुसल्लत कर लिया यार एक विजन को और एक हदफ को, मैं ये बनूंगा, मैं यूं बनूंगा, फिर दूसरा आगे निकल गया आप पीछे रह गए, तो आपका दिल चाह रहा है कि यार मैं मर जाऊं, डिप्रेशन में आना शुरू हो गए, ये गलत है। तो मैंने क्या, वो ऐसे मैंने देखे लड़के पागल होते हैं, तो देखे एक कोई कोई सोसाइटी में कोई बहुत बड़ा फॉल्ट है जिसकी वजह से ऐसा हो रहा है। तो ये जो, हां मैं जापान की बात कर रहा था कि कंपटीशन, दूसरे से आगे निकलने का शौक, कंपटीशन की वजह से जो निकल गया तो ठीक है, जो थोड़ा सा पीछे रह गया कहता है यार मेरी जो जिंदगी का मकसद था ना, वो मकसद क्या हो गया, खत्म, मकसद खत्म हो गया। और आपको पता है कि ताजर आदमी हमेशा ये देखता रहता है कि पब्लिक में नीड किस चीज की है, उसी के पैसे उसी पे नोट छापो। तो वहां जापान में जब ताजरों ने देखा खोपड़ी इस्तेमाल की, उन्होंने कहा कि यार इतने लोग मर रहे हैं तो चलो हम कोई ऐसा तरीका इजाद कर लें, आइए तमीज से मरिए हमारे पास, इतने पैसे हमें दें हम आपको तमीज से मार देंगे। तो आप इकट्ठे मरना चाहते हैं, या उनके यहां नाकाम मोहब्बतों की वजह से कोई नहीं मरता, ये ध्यान में रखें, वजह उसकी है कि उनके यहां मोहब्बतें नाकाम होती नहीं, क्योंकि मोहब्बत ही नहीं होती ना उनके यहां, तो बालिग होने के बाद ही वो सारे सेटअप शुरू हो गए, वो जज्बात डिजायर पैदा ही नहीं होने देते वो लोग, ये तो इश्क मिश्क हमारे यहां चलता है ये सारा सेटअप, उनके यहां नहीं है ये। और उनके यहां ये भी नहीं है कि अब्बा नहीं माने तो अम्मा नहीं मानी ना, कहते जाओ तुम्हारी ऐसी ही तैसी, तुम्हें लिफ्ट कौन करा रहा है, लड़का लड़की पसंद करते हैं वो कहते हैं चिंग पोंग किया लिखा हो गया, तो वो चिंग पोंग दो बोल बोले उनका हो गया निकाह हो गया। फिर छोड़ना भी है, बीवी को शोहर अच्छा नहीं लग रहा, हमारे यहां तो फिर तलाक का, फिर इसको लड़की वाले बैठेंगे तो लड़के वाले बैठेंगे, दोनों में सुलह होगी, अब्बा गैरत का मसला बना लेंगे, उनके यहां ऐसा नहीं है भाई, नहीं बन रही लड़की टाटा करेगी पुलिस में जा रहे, और फिर वो मियां खंबे से लटका हुआ खत्म किस्सा। हमारे यहां नहीं लटकता तो भी तो आगे मसाइल शुरू होते हैं, फिर वो टेंशन देता है लड़की के दरवाजे पे जाके। मैं एक जगह इमामत किया करता था, एक दिन मैंने देखा सुबह सुबह को बंदा आके ना किसी के घर पे धौड़ धौड़ करके मार रहे लाते हैं, मैंने खिड़की से झांका, मैंने कहा क्या हो गया, कहते हैं भाई हमारी बहन को इस कंबख्त ने हुकूक नहीं अदा कर रहे, हमारे बहनों ही का घर है। मैंने कहा ऐसे हुकूक अदा करेगा, बैठ के वो लाते मार रहे हैं सुबह सुबह। तो गोरों के यहां ये टेंशन है नहीं है, कंपटीशन आगे बढ़ना आगे बढ़ना, इतना उनको मोटिवेशनल स्पीकर शुरू से समझा रहे होते हैं, स्ट्रगल मेहनत 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 बहुत अच्छी चीज है, जब आपका विजन क्लियर हो और विजन आपका दुरुस्त हो। अगर हदफ आपका दुरुस्त नहीं है, यही मेहनत आपको डिप्रेशन का मरीज बना देगी। तो मैं जल्दी से आपसे चंद सवाल करता हूं, फिर मैं आपको बताता हूं आपका असल हदफ होना क्या चाहिए। इस्लाम आपको मेहनत से नहीं रोकता, बल्कि इस्लाम हदीस में दुआ आई है कि अल्लाह मैं सुस्ती से तेरी पनाह मांगता हूं, अऊज़ु बिका मिनल जुबन व मिनल बुखल व मिनल कसल, ए अल्लाह मैं सुस्ती से बुजदिली से और कंजूसी से तेरी पना मांगता हूं। तो स्ट्रगल सही सिम में होनी चाहिए, वो सिम क्या है, देखें चंद सवालात ऐसे हैं जिनका हमारे पास जब तक जवाब नहीं होगा हम अपनी लाइफ का हदफ सही मुतायन नहीं कर सकते। बात कहां से शुरू होती है, बात यहां से शुरू होती है कि हम पैदा हुए हैं या हमें किसी ने पैदा किया है। अगर हम ऑटोमेटिकली डार्विन की थ्योरी के मुताबिक पैदा हो गए हैं ना, तो फिर हमें किसी से पूछने की जरूरत नहीं है कि हमारा हदफ और हमारा विजन क्या होना चाहिए, क्योंकि हम पैदा हो गए बस। दुनिया में बहुत सारे इत्तेफाक से काम होते तो इत्तेफाक से, हमारे भी एक दाइकल आ गई थी कि जी आज सलीम साहब की साहिब औलाद हो गए, ठीक है ना, इतला आ गई थी। तो लिहाजा फिर हमारे हम जब खुद इत्तेफाक से वाकया हो गया, एक हादसा हो गया इत्तेफाक से, तो जो भी हुआ बहरहाल अच्छा हुआ, मैं उसको बुरा तो नहीं कह सकता। जो भी होना था हो गया, तो अब क्या है कि जी अब बस जैसे गोरा कहता है कि यार गॉड है नहीं है, क्रिएटर है नहीं, ऐसे फजूल किस्म की बहसें हैं। तो कभी डॉर्मिन से जाके पूछ रहे होते हैं क्या हुआ था, वो कह रहे थे यार वंस अपॉन अ टाइम एक ऐसे सेल वजूद में आया, फिर बंदर बंदर बने, फिर हम दुम मार्केट से आहिस्ता आहिस्ता शार्ट होना शुरू हुई। डॉर्मिन ना दुम दे रहे हैं ना दुम के पैसे दे रहे हैं हमें, ठीक है ना। मैं तो पूछता हूँ ना डॉर्मिन से दुम कहाँ गई हमारी, वो कह रहे पर गई भाई, या तो दुम दो या दुम के पैसे दो, ये बात थोड़ी है ना, कैसे गायब हो गई भाई वो दुम। तो डॉर्मिन की थ्योरी आई कि भाई होते होते कि ये सब कुछ वजूद में आ गया। तो अगर आप डॉर्विन की थ्योरी को सही मानते हैं और आप गॉड के तस्वुर को हटा देते हैं तो फिर मेरी सारी तकरीर फजूल है, इसका कोई फायदा नहीं। फिर ये कुरान और हदीस और पैगंबर और इस्लाम और ये जन्नत और जहन्नम, माँ बाप के कदमों में जन्नत और ये नमाज रोजा पर्दा हज, ये सब क्या है, ये क्या है, फिर गोरा है सही, लिबरल बन जाओ यार। ये जो एक कभी दो चार लोगों ने टोपियां लगा के बैठे हैं ये भी उतारो, लिबरल बनो फिर। जैसे गोरे का विजन इस मामले में क्लियर है, वो कहता है यार ये कोई जन्नत जहन्नम नहीं है, कोई आखिरत नहीं है, कुछ भी नहीं है, हम खुद ब खुद ऑटोमेटिकली बन गए हैं। तो बस जब बन गए हैं तो हमें अपना हदफ खुद बनाना है। लिहाजा किसी ने क्या बनाया हदफ कि मैंने केटू की पहाड़ी पर सर्दियों में चढ़ना है, वो जो विजन का इंतकाल हुआ ना, क्या नाम अली सकपारा, उनकी जिंदगी का विजन क्या था भाई, मैंने केटू की पहाड़ी, गर्मियों में तो बहुत से लोग गए लेकिन मैंने कब जाना है, सर्दियों में जाना, ये हदफ बनाया उन्होंने जिंदगी का। बहुत से लोग हदफ बनाते हैं कि जी मैं इतनी बड़ी मूछें रखूंगा कि उससे बाल्टियां उठाऊंगा मैं, वो आपने देखा होगा उम्मत अखबार में पहले इस तरह की चीजें बहुत आया करती थी ना। बहुत से लोगों ने हदफ बनाया कि मैं इतना बड़ा बॉडी बिल्डर बनूंगा कि मैं ऐसा वेट उठाऊंगा कि लोग कहेंगे यार इससे ज्यादा वेट दुनिया में किसी ने नहीं उठाया। गोरे हदफ बनाते हैं ना, बाज हदफ बनाते हैं मैं दुनिया का बेहतरीन बॉक्सर बनूंगा, मोहम्मद अली बना दुनिया का बेहतरीन बॉक्सर। बाज हदफ बनाते हैं मैं दुनिया का बेहतरीन अदाकार बनूंगा, बाज आप जैसे लोग कि मैं पढ़ लिख के बड़ा आदमी बनूंगा और मैं नोट छापूंगा और मैं वगैरह वगैरह, बहुत सारे अहदाफ होते हैं। तो ये आप खुद अपना हदफ मुतय्यन करो, अगर हमें किसी ने बनाया बोले ना, अगर नहीं है ये ऑटोमेटिकली हो रहा है तो आप खुद करें। उस हदफ में आप पूरे हो जाए, टारगेट अचीव कर लें, अच्छी बात है, नहीं करें तो अली सकपारा की तरह मर गए तो अल्लाह ताला मगफिरत फरमाए, बाद में लोग दुआ कर लेंगे भाई बेचारे ने कोशिश की थी कौम का सर फखर से बुलंद करने की लेकिन वो नहीं हो सका, बात खत्म हो जाएगी। लेकिन अगर आपको किसी ने पैदा किया, ये बहुत इंपॉर्टेंट सवाल है। देखिए हमारी जिंदगी का सबसे इंपॉर्टेंट अमल एक अगली चीज है, करना क्या है, लेकिन आपका कॉन्सेप्ट क्लियर होना चाहिए, आपको पता होना चाहिए कि सही क्या है और गलत क्या है। अगर हमें किसी ने पैदा किया है तो हमें हमारी जिंदगी का हदफ वो बताएगा जिसने हमें पैदा किया है। इस्लाम ये कहता है, कुरान ये कहता है, ये कायनात ऑटोमेटिकली खुद ब खुद कभी भी वजूद में नहीं आ सकती। डार्विन झूठ बोलकर गया है, इंसान करोड़ों क्या खरबों साल में भी इवॉल्व होकर यहां तक नहीं पहुंचेगी, नामुमकिन है। बात चीजें दो और दो चार की तरह होती हैं, आप उनको साइंसी तहकीकात की भेंट चढ़ाओ तो पेचीदा हो जाती हैं, ये मुमकिन नहीं है। परसों मेरी किसी से बहस हो रही थी, मैंने कहा जो बिग बैंग थ्योरी है कि धमाका हुआ और कायनात पूरी थी, हो सकता है धमाका हुआ, हम इसके मुनकिर नहीं है। शबे बरात का पटाखा भी खुद नहीं फटता है, कभी देखा आपने शबे बरात का, तो पता ही है ना, आप तो खुद फोड़ते फाड़ते होंगे पटाखे। शबे बरात का पटाखा फटा हो और आपने जाके पूछा हो क्यों फटा हो, कहने खुद ही फट गया, खुद कुछ भी नहीं होता भाई, गैस के सिलेंडर में गैस ज्यादा भर दी जाती है, वो कोई भर रहा होता है तो सिलेंडर फट जाता है। एक शबे बरात का पटाखा खुद नहीं फट सकता, इतना बड़ा धमाका एक एनर्जी के नतीजे में जिससे सूरज चांद सितारे सैयारे वजूद में आ गए, मैं इस धमाके का मुनकिर नहीं हूं, ये धमाका हुआ नहीं है, किसी ने किया है। कहते हैं एनर्जी से हुआ, तो एनर्जी किसी ने पैदा की है, ऑटोमेटिकली खुद ब खुद कुछ भी नहीं हो सकता, नामुमकिन है। हमारे दोस्त थे वो मुझे कहने लगे, हमारे क्लास टीचर हैं, एथियस्ट हैं, मुल्हिद हैं, वो कहने लगे कि यार अगर कोई खुदा है तो हम जब गाड़ी के एक्सेलरेटर पे पांव रखते हैं तो गाड़ी चलती है, ब्रेक लगाते हैं तो गाड़ी रुकती है, तो इसका मतलब कोई ना कोई लॉजिक है हर काम की, तो खुदा कहां है इसमें भाई, एक्सेलरेटर पे पांव रखोगे तो चलेगी, ब्रेक लगाओगे तो रोकेगी, खुदा को हम जब मानेंगे जब पांव एक्सीलेटर पे रख रहे हैं, चलने के बजाय क्या हो रही है, रुक रही है, का मतलब खुदा दरमियान में रुकावट डाल रहे हैं। मैंने कहा कि ये गाड़ी ही की मिसाल देख लो, एक्सेलरेटर पे पांव रखते हो तो चलती है ना, कभी ऐसा हुआ कि पांव रखा ना हो गाड़ी खुद बहुत चलना शुरू हो जाए? जो गाड़ी अपने चलने में, अपनी ड्राइविंग में ड्राइवर की मोहताज हो, वो अपनी तखलीक में क्रिएटर की मोहताज नहीं होगी। बोले ना क्या हो गया भाई, बोले वो नहीं होगी, वो यकीनन होगी, ऐसा हो नहीं सकता। सवाल असल में ये होना चाहिए कि गाड़ी अगर कोई ये गाड़ी एक मादी चीज है ना, जब तक कोई चलाने वाला ना हो ये चलती नहीं है, ये खुद ब खुद नहीं होती। ये बन सकती है ऑटोमेटिकली खुद ब खुद जब तक कोई बनाने वाला ना हो। एक गाड़ी बनाने वाले के बगैर बन नहीं सकती, और बनाने वाला खुद ब खुद बन गया जिसने इस गाड़ी को बनाया है। तो बनाने वाला ज्यादा अहम है या जो बनी हुई चीज है वो ज्यादा मुश्किल है? तो बनाने वाला जो है ना, वो उसके तो खोपड़ी है, दिमाग है, बेहतरीन दिमाग उसकी खोपड़ी में फिट हुआ हुआ है, वो ऑटोमेटिकली खुद बखुद कैसे वजूद में आ सकता है? नामुमकिन है ये। देखिए इसकी मिसाल एक, आप किसी जंगल में हो और किसी जंगल में आपने कभी पौधों को फलता फूलता ना देखा हो। कोई शख्स आपको आके कहता है मैं तुम्हें एक जादू दिखाता हूं और देखना के कैसा जादू। उसने खरबूजे का बीज जमीन में डाल दिया। आपने कहा क्या होगा? उसने कहा देखना होगा क्या, उस बीज से एक कोपल निकलना, पौधा निकलना शुरू हो गया। वो कह रही क्या हो रहा है, मेरा तो ख्याल था ये बीज जब हम जमीन में डालेंगे तो खत्म हो जाएगा ना, जमीन में तो आप कुछ भी डालते हैं थोड़े दिनों में खत्म। मैयतों को देखें ना, 10-10 साल के बाद खबरें खोलते हैं तो क्या निकलता है उसमें से, 2-4 हड्डियां निकलती हैं। लेकिन आपने कहा ये जादू देखना होगा क्या, उससे कोपल निकलना शुरू, एक बेल निकलना शुरू, वो बेल थोड़ी सी बड़ी होती है उसमें फूल निकलना शुरू। अब आप हैरान है यार ये, क्योंकि हम ये प्रोसेस दिन रात देख रहे हैं ना, देखते देखते यूज टू हो चुके हैं, हमारी खोपड़ियों ने काम करना छोड़ दिया है, गौर करना छोड़ दिया है। हमें खरबूजा खाने से मतलब है, बनाने वाले से कोई मतलब रहा नहीं है। तो उसमें फूल पैदा हुए, आपने कहा यार ये फूल क्या कर रहे हैं? उसने कहा ये तितलियों को कीड़े मकोड़ों को अपनी तरफ अट्रैक्ट कर रहे हैं। ये एक मैनेजमेंट है या नहीं है? फूलों ने तितलियों को कीड़ा मकोड़ों को अपनी तरफ अट्रैक्ट किया, उससे नरमादा जर्रों का मिलाप हुआ, एक छोटा सा कच्चा फल पैदा हो गया। अब आप हैरान है यार ये हो क्या रहा है, हमारा तो ख्याल था जब वो चीज जमीन में डालेंगे वो जल के खत्म हो जाएगी। आपने कहा अभी सब्र करो, होता क्या है, वो बढ़ना शुरू हुआ आहिस्ता आहिस्ता, पूरा खरबूजा बन गया, ठीक है ना, मीठा। जब आपने उसको खोला तो उस जैसे सैकड़ों बीज उसके अंदर जो आपने जमीन में डाले, एक साइकिल है या नहीं है? और हर बीज में एक ऐसा सॉफ्टवेयर इंस्टॉल हुआ हुआ है कि जिस बीज को भी जमीन में डालोगे यही प्रोसेस, और लाखों साल हो गए वो बीज इस प्रोसेस से मुसलसल गुजर रहा है। ये साइकिल जो एक चक्कर है, ये आप दो गरारियों को आपस में मिलाएं, इस तरतीब से मिलाएं कि एक के घूमने से दूसरी घूमे और उससे पहिया घूमे और उस पहिए के घूमने से पैडल घूमे, ये साइकिल सादा सी करोड़ों अरबों साल में ऑटोमेटिकली खुद ब खुद वजूद में आ सकती है क्या? जब एक सादा सी साइकिल वजूद में नहीं आ सकती, बीज के अंदर ऐसे सॉफ्टवेयर का इंस्टॉल हो जाना, ऐसा बेहतरीन एक साइकिल, एक सिस्टम है हर बीज में आइए, कि आप उसको बीज जमीन में डालते हैं, फिर एक पौधा निकलता है, फिर फूल, फिर वो अट्रैक्ट करते हैं, फिर उससे एक पूरी मैनेजमेंट है। दुनिया में कहीं भी थोड़ी सी मैनेजमेंट अगर नजर आती है, ये मैनेजर के वजूद की दलील होती है, और अगर जहां मैनेजमेंट नहीं है तो इसकी अलामत है इनका कोई रखवाला नहीं है। तो ये पूरी कायनात में जो हमें मैनेजमेंट नजर आ रही है, कुरान कहता है ज़ालिका तक़दीरुल अज़ीज़िल अलीम लश्शम्सु यंबगी लहा अन तुद्रिकल क़मरा वलल लैलु साबिक़ुन नहार, करोड़ों अरबों साल हो गए, कुल्लुन फी फलकी यस्बहून, ये सारे सितारे सैयारे और पूरा निजाम एक सेटअप के तहत चल रहा है। तो कुरान कहता है कि ज़ालिका तक़दीर, ये मैनेजमेंट है, तक़दीर अरबी में मैनेजमेंट को कहते हैं, अल अज़ीज़ ऐसी ज़ात की तरफ जिसकी ताकत भी कामिल, अल अलीम जो हर चीज को जानता भी है, ये ऑटोमेटिकली नहीं हो सकता सब कुछ। मैं समझा पा रहा हूं अपनी बात, अभी शादियों की बात करूंगा ना, लेकिन एकदम खिलखिले जाएंगे यहां पे, हाँ जबरदस्त मुफ्ती साहब, अभी तमीज की बात हो रही है तो वो खोपड़ी में आ नहीं रही, ऐसे बोर बोर बैठे हैं जैसे यार पता नहीं हम क्या आए थे मुफ्ती साहब से क्या सुनने के लिए, क्या किससे छिड़ गए, उस पर भी करेंगे इंशाल्लाह, बेफिक्र रहे हैं। लेकिन ये अपना विजन तो क्लियर करें ना, डार्विन की थ्योरी, मैंने जो पीएचडी स्कॉलर्स हैं और जिन्होंने डार्विन की थ्योरी में यूके जाके पढ़ी उन्होंने वो थ्योरी और उसमें मास्टर किया उन्होंने, मैं उन लोगों से मिला हूं, कहते हैं डार्विन की थ्योरी ये नहीं है कि इस कायनात को बनाने वाला कोई नहीं है। डार्विन का ये कहता, वो खुद भी खुदा को मानता था, वो कहता था अगर ये फर्ज कर लिया जाए कि इस कायनात का कोई खालिक नहीं है, फॉर एग्जाम्पल फर्ज कर लिया जाए, तो इम्कान है कि इस तरह से कायनात वजूद में आई हो, और उस फर्जी चीज को आज हमने बिलीव का हिस्सा बना लिया। समझ में आ रही है बात? उसको क्या कर लिया हमने? ईमान का हिस्सा बना लिया। कि साइंसदान कह रहे हैं तो ऐसा ही हुआ होगा, ये भी नहीं पता कि साइंसदान कह क्या रहा है। वो बेचारा वो ये थोड़ी कह रहा है कि ये कायनात खुद बहुत वजूद में आई है या इंसान ऐसा, वो यकीनी तौर पर नहीं कह रहा, वो ये कह रहा है कि फर्ज कर लो अगर कोई खालिक नहीं है, कोई कायनात का बनाने वाला नहीं है, तो फिर ऐसा लगता है कि इस तरह से वजूद में आई होगी। मैं समझा पा रहा हूं अपनी बात? तो मुद्दा ही सुस्त गवाह चुस्त, वो जो कहकर गया है ना, हमारी यूनिवर्सिटियों में जो स्कॉलर्स हैं, जो प्रोफेसर्स हैं, वो उससे भी चार हाथ आगे जा रहे हैं। उन्होंने खुदा का इंकार कर दिया कि हुआ ही नहीं है। तो पहली बात तो आप अम खुलिको मिन गैर शैइन अम हुमुल खालिकून, ये कुरान की आयत है। कुरान कह रहे इससे गौर करो, तुम खुद ब खुद बन गए हो या तुमने खुद अपने आप को बना लिया है? जाहिर है ये दोनों बातें हो नहीं सकती। एक छोटी सी मिसाल देके मैं बस आगे चलता हूं। देखें, इस कायनात को अल्लाह ने ऐसा बनाया है कि यहां कोई भी पंखा है ना, है नहीं यहां पे अल्हम्दुलिल्लाह, पंखा है ना, जब तक उसे चलाने वाला कोई ना हो वो चलता नहीं है। वो अपनी कंडीशन को चेंज करने में, कंडीशन को चेंज करने में किसी ताकत का मोहताज है, तो बनने में मोहताज नहीं होगा। वो बन खुद बहुत कैसे गया भाई? तो इस कायनात के बारे में हम ये जानते हैं कि ये एक कंडीशन से दूसरी कंडीशन में चेंज चेंजर के बगैर नहीं होती, तो क्रिएट क्रिएटर के बगैर कैसे हो जाता? क्रिएट होना तो और मुश्किल काम है। ये अजीब बात है वसीम भाई, बन खुद बखुद गए, चलते खुद बखुद नहीं है, धक्का देना पड़ता है इनको। अबे जो आदमी चल नहीं सकता खुद, वो बन खुद बखुद कैसे सकता है? चलना आसान काम है या बनना आसान है? चलना आसान है, बनना और ज्यादा मुश्किल है। मैं एक छोटी सी और मिसाल दूं, ये बहुत अहम टॉपिक है। आज लोग यही, आज हमारे यहां मुआशरे में, सोसाइटी में ना यही कॉन्सेप्ट फैल रहा है। मैं एक मिसाल देता हूं कि एक तस्वीर है किसी कागज पे, आपने जाके तहकीक की, यार ये बड़ी खूबसूरत तस्वीर है, आंख नाक कान पूरे प्रॉपर, लिप्स और सब आईब्रोज वगैरह बनी हुई है इसमें, तो ये बनाई किसने है? वहां में डार्विन का पोता नवा सा बैठा हुआ था। आपने बहुत तहकीक की, यार बनाने वाला मुसव्विर नजर नहीं आ रहा, ये किसने इतनी खूबसूरत पेंटिंग की है, बनाने वाला नजर नहीं आ रहा। पूरी तहकीकात कर ली आपने, जोर लगा दिया, लेकिन आपको मुसव्विर बनाने वाला नजर नहीं आया। आपने कहा यार नजर तो आ नहीं रहा है, तो चलो साइंसदानों से पूछते हैं। वहां डार्विन के कोई पोता नवासा बैठा हुआ था, उससे आपने पूछा, वो कह रहे हैं यार फर्ज करो, वही थ्योरी उसने, फर्ज कर लेते हैं ये इसका कोई बनाने वाला नहीं है। अगर ये फर्ज कर लिया जाए ना कि बनाने वाला नहीं है, तो फिर मेरी नजर में ये ऐसे मुमकिन है कि वो लाखों करोड़ों साल पहले कागज वजूद में आया, फिर हुआ ये कि तूफान आए होंगे दुनिया में, बड़े बड़े सैलाब आए होंगे, तो बहुत सारे कागज बिखर गए होंगे, उन्हीं में से एक कागज पे रंग के डब्बे गिर गए होंगे। क्योंकि ये फर्ज कर लिया है ना कि बनाने वाला कोई नहीं है, ये पहले फर्ज किया है, तो अब तो कुछ मजीद तो कुछ कोई तो लॉजिक पेश करनी पड़ेगी ना। फिर बहुत सारे कागजों पे करोड़ों किस्म के डब्बे गिरे होंगे, ये वाले कागज पे नीले पीले और गुलाबी और लाल इकट्ठे गिर गए होंगे, फिर इस जैसे भी करोड़ों कागज होंगे, उन करोड़ों में से लाखों ऐसे होंगे जिनमें एक पे आंख बन गई होगी, एक पे इत्तेफाक से नाक बन गई होगी, फिर करोड़ों साल, साइंसदानों के पास सालों की कमी नहीं होती, खूब समझ लो। आप कहते ना ये इत्तेफाक कैसे हो गया, अरबों साल पहले हुआ था। अब अरबों साल पहले कौन झांक के देखेगा क्या हो रहा था मार्केट में भाई? हमें कल का नहीं पता होता मार्केट में, कल डॉलर के इतने ऊपर नीचे आ रहे हैं, लोगों को डॉलर के रेट नहीं पता होते कि कल क्या थे और आज क्या और कल क्या हो जाएंगे। तो वो कहते हैं करोड़ों साल में ऐसा इत्तेफाक हो सकता है। तो आप भी डार्विन के पोते से पूछते हैं, यार ये इतने करोड़ों साल में भी एक कागज पे ऐसी तस्वीर, मेरे दिल नहीं मानता। वो कहते हैं अरबों लगा लो, अरबों साल पहले। तो अरबों साल पहले हुआ ये कि यूं गिरे, डब्बे गिरे, आंख बनी, होते होते खरबों साल में ना फिर एक अजीब सी तस्वीर इत्तेफाक से वजूद में आ गई, फिर हवाएं चला करती थी, तो फिनिशिंग होना शुरू हो गई। फिनिशिंग हुई, فنیشنگ ہوتے 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 یہ وسیم بھائی کی شکل آپ کے سامنے آتی. کوئی وسیم بیٹھے ہوں تو پیش کی معذرت, فضل بھائی سے بھی معذرت اور وسیم بھائی سے بھی معذرت. ابھی ستار بھی آنے والے ہیں. تو آپ مان لو گے, بولو گے بھائی یہ چھوڑنے پر دیکھو گورنمنٹ کی طرف سے کوئی پابندی نہیں ہے, لیکن اس کا یہ مطلب نہیں ہے کہ جتنی لمبی چھوڑ دو. اگر گورنمنٹ نے چرس پہ پابندی نہیں لگائی تو اعتدال سے پیو نا چرس, یہ تھوڑی کہ چھٹوں پہ چھٹے ہی لگائے چلے جا رہے ہو تم. گورنمنٹ میں تو بہت سی چیزوں پہ پابندی نہیں ہے. تو آپ گورنمنٹ کے اس پوتے سے بولو گے کہ بھائی آپ دیکھیں ایکسکیوز می سر, ہم سائنس کے اسٹوڈنٹس ہیں, سائنسدانوں کا احترام کرتے ہیں, بہت کچھ ہمیں سائنس سے ملا ہے اور ہم احترام کرتے ہیں, سائنس نے بہت خدمت کی انسان کی, لیکن کائنڈلی بات کرنے سے پہلے تھوڑا سا کھوپڑی استعمال, تھوڑی سی کھوپڑی استعمال کر لیا. سر یہ کھربوں کیا, کھربوں کو بھی کھربوں سے ضرب دے دیں, ایسا اتفاق وجود میں نہیں آ سکتا کہ ایک تصویر آٹومیٹیکلی اتنی خوبصورت جو بالکل میری اس جیسی ہے, یعنی میری محبوبہ جیسی تصویر ہے, یہ وجود میں نہیں آ سکتی, یہ نہیں ہو سکتا اتنی صاف ستھری تصویر. تو اب مجھے ایک بات بتاؤ, ایک بے جان تصویر کھربوں کروڑوں سال میں آپ کہتے ہو کہ وجود میں خود بخود نہیں آ سکتی, صرف اس بیس پہ کہ بنانے والا مجھے نظر نہیں آ رہا. آپ کہہ رہے نظر نہیں آ رہا, کہیں چھپ کے بیٹھا ہوا ہے وہ, یا اقرار نہیں کر رہا ہے. تو مجھے ایک بات بتاؤ, وہ تصویر جو جس کی آنکھوں میں دیکھنے کی طاقت, یہ وہی تصویر تھی نا بے جان, اس کی آنکھوں میں نہ دیکھنے کی طاقت ہے, نہ اس کے کان میں سننے کی طاقت, نہ اس کی زبان میں بولنے اور چکھنے کی طاقت, نہ اس کی جو کھوپڑی بنی ہوئی ہے اس میں سوچنے سمجھنے کی طاقت. تو وہ تصویر جس کی کھوپڑی میں سوچنے سمجھنے کی طاقت ہو, جس میں احساسات اور جذبات ہوں, جس کے کان میں سننے کی طاقت, ناک میں سونگھنے کی طاقت, اور لپس میں بولنے کی طاقت, اور زبان میں چکھنے کی طاقت, خدا کی قسم کروڑوں کروڑوں کو کروڑوں سے ضرب دیتے چلے جائیں, ایسا اتفاق خود بخود وجود میں نہیں آ سکتا. تو کھوپڑی استعمال کریں آپ جو اللہ نے دی ہے آپ کو, اور اپنا کانسیپٹ کلیئر کریں, یہ کائنات آٹومیٹیکلی خود بخود نہیں بن سکتی, ناممکن نہیں ہے, اس سے بڑا دنیا میں جھوٹ کوئی نہیں ہے. رہا یہ سوال کے بنانے والا کیسے وجود میں آ گیا, یہ اگر آپ میں کوئی سوال پوچھے گا تو میں انشاءاللہ اس کا جواب دوں گا, کچھ آپ کو بھی تو موقع دوں نا میں آگے, کیونکہ میرا ٹاپک پھر رہ جائے گا, اس کو میں نے آگے کمپلیٹ کرنا ہے. تو اب میں آپ سے ایک سوال پوچھ, دیکھو ہم بنے نہیں ہیں, ہمیں بنایا. مسلم لیگ کے جو صدر تھے نا, ان کو وہ نکلے نہیں تھے, ان کو نکالا گیا تھا, لہذا انہوں نے بار بار یہ سوال دہرایا تھا مجھے کیوں نکالا. اگر وہ خود نکلے ہوتے تو وہ یہ سوال کرتے مجھے کیوں نکالا, نکالا کسی اور نے ہے نا, تو ریزن کس سے پوچھ رہے ہیں, کسی اور سے, بھائی مجھے کیوں نکالا. ہم اگر پیدا خود بخود ہوتے تو ہم اللہ سے نہ پوچھتے کہ مجھے کیوں پیدا کیا. پیدا کس نے کیا ہے, اللہ نے, تو ہم کس سے پوچھیں گے کیوں پیدا کیا, بولیں اللہ سے. تو ہمارا یہ سوال کس سے بنتا ہے, اللہ سے, کہ مجھے کیوں پیدا کیا گیا. اللہ ریزن بتائے گا تو پھر پیدائش ہماری اسی ویژن کے گرد گھومے گی, ہماری لائف اسی ویژن کے گرد, اسی ہدف کو حاصل کرنے کے لیے چلے گی. وہ جب پوچھتے تھے نا مجھے کیوں نکالا, تو میں ساتھیوں سے کہتا ہم نے تو نکالا نہیں بھائی, وہ ایک موٹے آدمی کا انتقال ہو گیا نا, بھاری بہت تھا, تو بچوں نے لوگوں سے کہا یار کندھا دو, لوگوں نے کہا ہم نے گھڑی مارا ہے بھائی اس کو جو ہم کندھا دیں, تو ہم نے تو نہیں نکالا نا کہ ہم اس سوال کا جواب دیں. جن سیاستدانوں نے نکالا ان سے پوچھو بھائی کیا جواب ہے اس کا, تو وہ بھی دس پھڈے چل رہے ہیں, وہ جواب دے رہے ہیں, وہ اس کو مان نہیں رہے. خیر اب تو الٹا ہو گیا, وہ اب وہ کہہ رہے ہیں مجھے کیوں نکالا. تو پاکستان کی یہی سیاست ہے وہ قیامت تک چلتی رہے گی. تو خیر اللہ نے کسی, کوئی کریٹر ہے, کوئی خالق ہے جس نے ہمیں پیدا کیا, یا ایک سوال ہوتا ہے ہم یہ کیوں مانیں کہ وہ اللہ ہے, اللہ کے علاوہ کوئی اور نہیں ہے. بھائی ہم مان لیتے ہیں کوئی ہے گاڈ, کسی نے بنایا, تو وہ مسلمانوں کا اللہ کیوں ہے, یہ سوال آپ کریں گے تو میں اس کا جواب دوں گا, کیونکہ آپ کا کی کھوپڑی چلے گی تو پھر مجھے بات کرنے میں مزہ آئے گا نا. آپ اگر ایسے ہی بیٹھے ہوئے ہیں گھننے بن کے, آپ کو کوئی سوال ہی دماغ میں پیدا نہیں ہو رہے, مزہ نہیں آئے گا. اب سوال میں نہیں بتا دیا تو وہ آدھا مزہ تو ویسے ہی ختم ہو گیا. خیر تو میں یہ عرض کر رہا تھا کہ ہم بنے نہیں ہیں, ہمیں بنایا گیا ہے, تو بنانے والا بتائے گا کہ کیوں بنایا. سمجھتے ہو, تو بنانے والا بتاتا ہے ہمیں, ایسا ہو نہیں سکتا بنانے والے نے ایم ہی بنا دیا ہو, ٹھیک ہے نا, کہ بس ویسے ہی کچھ کام دنیا میں نہیں ہوتا. تو اللہ نے قرآن میں ایک جگہ نہیں, بیسوں جگہ پر, درجنوں جگہ پر واضح انسان کا ویژن کلیئر کیا ہے. وہ ویژن کیا بتایا ہے,
خلق الموت والحیات، سورہ تبارک الذی کی شروع میں دیکھیں آپ، لیبلوکم ایوکم احسن عملا، اللہ تمہیں آزمانا چاہتا ہے، وہ دیکھنا چاہتا ہے تم میں عمل کے لحاظ سے زیادہ اچھا کون ہے، وہ یہ دیکھنا چاہتا ہے تم اچھے بن کے زندگی گزارتے ہو یا برے بن کے. اللہ کو ہمارے شعبوں سے براہ راست کوئی دلچسپی نہیں ہے کہ آپ سی اے کر رہے ہیں یا آپ آرمی میں جا رہے ہیں. اللہ کہہ رہے ہیں جس شعبے میں بھی تم جا رہے ہو ایک اچھے انسان بن کے دکھاتے ہو یا برے انسان. سمجھ میں آ رہی ہے بات؟ اسلام میں رہبانیت نہیں ہے کہ اچھا بننے کے لیے جو پادریوں نے کہا تھا نا جنگلوں میں نکل کے اللہ اللہ کرو بیٹھ کے عبادت کرو، یہ نہیں ہے اسلام میں. اسلام میں کہ تمام شعبوں کو زندہ کرو آپ، لیکن آپ نے بن کے کیسے زندگی گزارنی ہے اچھا. اور پھر قرآن نے اچھے کو ڈیفائن بھی کیا کہ اچھے کی ڈیفینیشن انگریز سے نہیں پوچھنی آپ نے، اچھے کو کون ڈیفائن کرے گا؟ اسلام بتائے گا کہ اللہ کی نظر میں اچھے کی ڈیفینیشن کیا ہے اور اللہ کی نظر میں برے کی ڈیفینیشن کیا ہے. گورے نے پتہ ہے گڑبڑ کیا کی ہے؟ گوروں نے گڑبڑ یہ کی ہے کہ انہوں نے جب اپنی سوسائٹی سے مذہب کو نکالا نا، عیسائیت تھی اس کو نکالا، کیونکہ عیسائیت تحریف شدہ تھی، وہ پادری چل بھی نہیں سکتے تھے سوسائٹی میں. انہوں نے مذہب میں حضرت عیسیٰ علیہ السلام کا مذہب چونکہ تحریف شدہ تھا، تبھی تو اللہ نے محمد صلی اللہ علیہ وسلم کو بھیجا نا. اگر وہ عیسائی مذہب درست رہتا، پادری اس مذہب کی حفاظت کرتے، تو اوریجنل مذہب تھا، تو اللہ نیا پیغمبر نہ بھیجتے. تو پادریوں نے اوٹ پٹانگ چیزیں مذہب میں داخل کر دی، مذہب کی ایسی کی تیسی کر دی، وہ مذہب سوسائٹی کا ساتھ دے ہی نہیں سکتا تھا. تو یورپین کنٹریز کو مذہب کو ریاست سے نکالنا پڑا. سمجھ میں آ رہی ہے بات؟ کہ مذہب ہمیں ترقی نہیں کرنے دے گا اور بہت ساری چیزوں میں رکاوٹ ہے. لیکن جب مارکیٹ سے مذہب گیا تو اخلاقیات بھی، کیونکہ مذہب بہرحال اخلاقیات کی، زنا سے کون روکتا ہے؟ مذہب روکتا ہے. لبرل لوگ روکتے ہیں، مذہب روکتا ہے. مذہب روکتا ہے. ماں باپ کی خدمت کر کے ڈاکٹر آرڈر دیتے ہیں. کسی میڈیکل سائنس کی کتاب میں لکھا ہے کہ جو اپنے ابا اما کی خدمت کرے گا اس کے پھیپھڑے صحیح کام کریں گے اس کے. ہے بھائی، والدین کی خدمت کرنی چاہیے، یہ ٹاپک سائنس کا ہے یا مذہب کا ہے؟ سب لوگ بولے نا تاکہ مجھے لگے کہ آپ لوگ، یہ ٹاپک تو مذہب کا ہے نا. باپ کی پیشانی پہ محبت سے نظر ڈالنے سے حج عمرے کا ثواب ملتا ہے، یہ ٹاپک کیا میڈیکل سائنس کا ہے یا سی اے کا ہے؟ آپ نے کسی سی اے کی، میں اکثر ایک واقعہ بتاتا ہوں کہ ایک صاحب آئے، میرا بچہ میڈیکل سائنس میں ڈاکٹر بن رہا ہے، میڈیکل کالج میں پڑھ رہا ہے، ڈاکٹر بن رہا ہے، اتنا میں نے پیسہ اس کی تعلیم پہ خرچ کیا، لیکن مجھ سے تمیز سے بات نہیں کرتا وہ. تو میں نے کہا دیکھیں، میڈیکل کالج میں یا میڈیکل سائنس کی جتنی کتابوں کا ٹوٹا پھوٹا مجھے علم ہے، اس میں تمیز نام کا کوئی چیپٹر ہے نہیں. چیپٹر ہوتا تو وہ تمیز سے، وہ تو پڑھ رہا ہے گردے پھیپھڑے کلیجی اور جو بھی چیزیں ہوتی ہیں، لیور وغیرہ انگلش میں جو بھی ہے حساب کتاب، لنگس کیسے کام کرتے ہیں. اور وہ ایک شاعر نے کہا ہے نا ایک نوجوانوں کے بارے میں، رنگ چہرے کا زرد کیسا ہے، آئینہ گرد گرد کیسا ہے، کام گھٹنوں سے جب لیا ہی نہیں پھر یہ گھٹنوں میں درد کیسا ہے. گھٹنوں کے بارے میں تو وہاں تو میڈیکل کالج میں آپ کیا پڑھیں گے، وہاں تو یہ چیزیں پڑھ رہے ہیں. یہ میں آخر میں سناؤں گا، میرا بیان نہ ادھورا رہ جائے، یہ شعر میں دوبارہ انشاءاللہ سناؤں گا. تو اصل میں آپ کے مطلب کا ہے نا، اس لیے آپ تو میڈیکل سائنس یا حکمت یا طب کا ٹاپک تو گھٹنے گردے پھیپھڑے یہ ہے نا، تمیز تھوڑی اس کا ٹاپک ہے. تو گوروں سے غلطی یہ ہوئی کہ انہوں نے جب مذہب کو اپنی سوسائٹی سے نکالا اور چرچ تک محدود کر دیا، بھائی جس نے جانا ہے پادری صاحب سے آشیرواد لے کے آ جائے، ہمیں گورنمنٹ کی طرف سے کوئی پابندی نہیں، لیکن یہ ہمارا ہدف ہے نہیں، تو وہاں اخلاقی جرائم بڑھنا شروع ہو گئے. پہلے تو انسان چوری نہیں کرتا تھا کہ اللہ کو آخرت میں جواب دینا، جب آخرت کا تصور ہی ختم ہو گیا تو چوری کرو گورنمنٹ کو جواب دینا. تو گورنمنٹ جہاں گورنمنٹ کی نگاہوں میں انسان آ سکتا ہے تو وہاں تو ٹھیک ہے، نہیں تو کرے گا وہ چوری بھی. تو اتنے اخلاقی جرائم وہاں بڑھ گئے. آپ یورپ کی ہسٹری اٹھا کے دیکھیں کہ انہوں نے پھر کیا کیا، ورکشاپس کروانا شروع کی کہ مینرز سکھائے جائیں لوگوں کو، کیونکہ کمپنیاں برباد ہونا شروع ہو گئی تھی نا، ملازم ڈھنگ سے کام نہیں کر رہے. قرآن تو کہتا ہے ویل للمطففین الذین اذا اکتالوا علی الناس یستوفون، تباہ بربادی ان لوگوں کے لیے جو اپنا حق لینے کے لیے پورا حق لیتے ہیں، کام میں کیا کرتے ہیں، ڈنڈی مارتے ہیں. تو یہ تو تورات کی بھی یہی تعلیمات تھی کہ جب آپ کسی سے سیلری لے رہے ہیں، تنخواہ لے رہے ہیں، تو کام بھی آپ کو پراپر کرنا پڑے گا. قرآن بیان کرتا ہے ہم نے قوم شعیب علیہ السلام کو جس قوم کی طرف بھیجا وہ ناپ تول میں کمی کرتی تھی، پیسے پورے لیتے تھے، چیز دینے میں ڈنڈی مارتے تھے، پوری قوم کو اللہ نے تباہ و برباد کر دیا. اب یہ تو انجیل کی بھی تعلیمات ہیں, یہ تو تورات کی بھی تعلیمات ہیں. یہ تعلیمات جب ان کی مارکیٹ سے گئی ہیں تو ناپ تول میں برابری کہاں سے رہے گی؟ کمپنیوں کا دیوالیہ ہونا شروع ہوا تو انہوں نے ورک شاپ کروانا شروع کی. اب مذہب کو تو وہ لا نہیں سکتے تھے تو انہوں نے محنت سکھانا شروع کر دی ہے. تمیز سے بات کرنی چاہیے, ایک دوسرے کا خیال کرنا چاہیے. جیسے ہم وظیفہ بتا رہے ہوتے ہیں نا, اول آخر 11 دفعہ درود شریف پڑھیں, پھر یہ انہوں نے کہا اول دفعہ جب بھی کسی سے بات کریں تو 6 دفعہ تھینک یو لازمی کہیں, آخر میں بھی کیا کہنا ہے آپ نے؟ تھینک یو کہنا ہے. اور ابھی تبھی نہیں چلے گا مارکیٹ, پلیز سے بات کریں آپ, کائنڈلی پلیز, ایسے. یہ انہوں نے ورک شاپ کر کے اپنی قوم کو تمیز سکھائی اور اس معاملے میں وہ تمیز میں ہم سے آگے نکل گئے. لیکن ایک بڑا جرم ان سے یہ ہوا کہ انہوں نے تمیز کی جو ڈیفینیشن اور تہذیب کی ڈیفینیشن اتنی رکھی جس سے سوسائٹی بس مالی ترقی کر سکے, حالانکہ تمیز میں اور بہت ساری چیزیں داخل تھیں. سمجھ میں آ رہی ہے بات؟ میں مثال سے اکثر مثالیں ہوئے سوسائٹی میں چل رہی ہیں تو آپ پریشان نہ ہوا کریں, یار یہ کیا مفتی صاحب ابھی تبھی لگا کے رکھا ہوا ہے. دیکھو تمیز میں یہ بھی داخل ہے, آپ کے ہاں کوئی رشتہ لینے کے لیے آیا لڑکا, آپ کی بیٹی یا سسٹر کے لیے کوئی رشتہ, آپ لڑکے سے پوچھ رہے کیا کرتے ہو, کہتے میں چرس پیتا ہوں. میں کیا کرتا ہوں؟ کہہ یار عجیب آدمی ہے چرس پیتا, یار تو بس تہذیب آدمی ہے. کہ تہذیب کا چرس سے کیا تعلق ہے یار, اور کیا کرتے ہو؟ کہتے کبھی کبھی بوتل بھی لگاتا ہوں. ہے بھائی ابھی اور کیا کر رہا ہے بھائی تو؟ اور یہ کہ سوری جو خواتین بیٹھی ہیں ان سے بہت معذرت, لیکن یہ سوسائٹی کا حصہ بن چکا ہے. اور کیا بھائی تو؟ کہہ رہے یار میں ہومو سیکشولیٹی کی طرف بھی میرا شوق ہے, اس کا بھی میں قائل ہوں. آپ فوراً گلی کے کتے چھوڑ دو گے نا اس کے پیچھے, نکل یہاں سے, دفاع ہو یہاں سے, بغیرت آدمی. کیا کر رہا ہے یار تو سوسائٹی میں؟ لڑکوں میں دلچسپی لڑکا ہو کے رکھتا ہے اور دوسرا شوق تجھے شادی کا بھی ہے بھائی. ہماری بچی کی زندگی, ہمیں تو تہذیب والا آدمی چاہیے. تو کہہ رہے میں تہذیب نہ, آپ میرے سوٹ ٹائی دیکھیں, تہذیب سے تو بیٹھا ہوں, اور کیا ہے؟ میں آپ سے جب بھی بات کرتا ہوں تھینک یو سے میں نے بات کی ہے, کوئی میری زبان پر اب تک گالی نہیں آئی ہے. تھینک یو سے بات میں نے شروع کی ہے, تھینک یو پہ ختم کی, اور کوئی کائنڈلی اور پلیز کے اضافے کے بغیر میں نے کوئی سینٹینس آپ کی خدمت میں پیش نہیں کیا. اور عرض کیا ہے, ایک اور پھر عرض کرنا شروع کر دے وہ, آپ تہذیب یافتہ مانو گے اس کو؟ آپ بولو گے بھائی تو نکل یہاں سے, گورے سب یہ کام کرتے ہیں, پتا ہے جو کرتے نہیں ہیں وہ مانتے ہیں کہ ٹھیک ہے, یہ بھی کوئی غلط, سارے نشہ کرتے ہیں کہ نہیں کرتے, الا ماشاءاللہ. بولو نا, شراب یہاں زیادہ پی جاتی ہے وہاں زیادہ پی جاتی ہے؟ بہت زیادہ پی جاتی ہے. زنا وہاں زیادہ ہے یہاں زیادہ ہے؟ وہاں بہت زیادہ زنا ہے. دیکھو اکثر میں خواتین سے ایک بات کہتا ہوں, بھائی یہ کیا ہو گیا اس کو؟ میں ایک بات اکثر لوگوں سے کہتا ہوں کہ خواتین کے حقوق کا بہت پروپیگنڈا کیا جاتا ہے نا, ویمن رائٹس ویمن رائٹس ویمن رائٹس.
اگر میری جگہ گورا ہوتا نا وہ لٹک چکا ہوتا پھر ٹینشن سے.
ویمن رائٹس ویمن رائٹس کی بہت نعرے سنے ہوں گے آپ نے. کیا ویمن رائٹس ہیں یار؟ تم کسی عورت کو بیوی بنانے کے لیے تیار نہیں ہو, بیوی بنا لیتے ہو تو اس پہ خرچہ کرنے کے لیے تیار نہیں ہو, گرل فرینڈ بناتے ہیں اس لیے کہ گرل فرینڈ کو چھوڑنا کیا ہے آسان, جب دل بھر گیا ٹیشو پیپر کی طرح نا, استعمال سے پہلے بڑا خوشنما ہوتا ہے, دل بھر گیا ریجیکٹ کر کے نکل لو کہیں اور. انڈیا بھی اسی طرف جا رہا ہے, گرل فرینڈ گرل فرینڈ گرل فرینڈ. مرد باؤنڈ گرل فرینڈ میں ہوتا ہے یا بیوی میں ہوتا ہے؟ پھنس جاتا ہے برے طریقے سے. حقیقت ہے میں پھنسا ہوا ہوں. کیوں؟ بیوی جب آپ کسی عورت کو بناتے ہیں, عورت کو فائدے زیادہ ہیں اس کے, بے تحاشا فائدے ہیں, وہ آپ کی فیملی ممبر بن جاتی ہے, ساری زندگی اس کا نان نفقہ خرچہ پانی آپ کے دن میں. اس کے حقوق میں آپ کوتاہی کرتے ہیں تو صرف بیوی نہیں جھگڑتی, اس کا باپ بھی جھگڑتا ہے, اس کے بھائی بھی جھگڑتے ہیں آپ سے. میں نے خود کتنے دامادوں کو سسروں سے سالوں سے پٹتے ہوئے دیکھا اپنی زندگی میں, اور بیوی کے حقوق بھی اس لیے ادا کر رہے ہیں, یار بڑی فیملی میں نکاح کیا ہے ہم نے تو وہ ابا اور اس کے بھائی ہیں. آپ میرا حوصلہ اور جگر دیکھو, ہول سیل کے حساب سے ہمارے سالے ہیں الحمدللہ. ایک دو سالے انسان کے ہوں ٹینشن سے مرے گا کہ نہیں مرے گا, کیا خیال ہے؟ تو مجھے لوگ کہتے ہیں نا بڑی عیاشیاں کی ہے جی, تین دن شادیاں کی. میں کہتا ہوں یہ زرداری صاحب کر لیں اگر یہ عیاشی ہے. کون کرے یہ کام؟ زرداری صاحب کریں اگر یہ عیاشی ہے. ان کو پتا ہے بھائی یہ عیاشی نہیں ہے. ساری زندگی اسلام نے اتنے حقوق ڈال دیے آپ کے اوپر, اتنے حقوق ڈال دیے, گورا ان میں سے کسی حقوق کو کوئی ذمہ داری لینے کے لیے تیار نہیں ہے. یہ خدا کی قسم انتہائی درجے کی بد تہذیبی ہے کہ گدھے گھوڑے اور انسانوں میں فرق ختم ہو جائے. گدھے گھوڑے بھی تو یہی کام کرتے ہیں, وہ بھی کوئی ذمہ داری نہیں لیتے, وہ بھی ڈیزائر پوری کرتے ہیں بس. انسان میں اور جانوروں میں بڑا فرق یہ ہے کہ انسان حیوانوں کی طرح اپنی خواہشات پوری نہیں کرتا. وہ عورت کو بیوی بنا کے گھر میں لے کر آتا ہے, اس کے بچوں کی ساری زندگی کفالت کرتا ہے, اس کے رشتہ داروں کا احترام کرتا ہے. هو الذي خلق من الماء بشرا فجعله نسبا وصهرا. قرآن کہتے ہیں ہم نے انسان کو عزت دی ہے, ایک ناپاک پانی سے بنایا, لیکن جب پیدا ہوا تو دو خاندان, ایک ددیال اور ایک ننیال, یہ دو خاندانوں کے بیچ میں پیدا ہوتا ہے. اور جب جوان ہوا تو ایک تیسرا خاندان, جس کو قرآن نے سہرن سسرال سے تعبیر کیا ہے. انگریزوں کے ہاں یہ خاندان مارکیٹ سے شارٹ ہو گئے. جب پیدا ہوتا ہے تو ددیال نہیں ہوتا, صرف ننیال, اور ننیال میں بھی ایک والدہ, ایک اما ہے. اور سسرال بھی کیا ہوا, چند لوگوں کے ملتے ہیں, وہ بھی 50-50-60-60 سال میں جا کے نکاح کر رہے ہیں. جب ساری زندگی عیاشیوں میں گزار دی, اب بڑھاپے میں آ کے کیا کہتے ہیں, چلو یار ایک عدد ہماری بھی کیا ہونی چاہیے وائف, اور اس کو بھی اپنے پیسوں پہ چائے پلانے کے لیے بھی تیار نہیں ہے. وہ بھی اپنا ہی کما رہی ہوتی ہے, خود ہی کھا رہی ہوتی ہے. تو یہ بد تہذیبی جب اس سوسائٹی میں مذہب سے بغاوت کے نتیجے میں آئی نا, کیونکہ مذہب روک رہا تھا زنا سے, عیسائیت نے بھی روکا زنا سے, یہودیت نے بھی روکا. تمام پیغمبروں کی تعلیمات ہیں لا تقربوا الزنا, زنا کرنا تو دور کی بات, زنا کے قریب بھی مت جاؤ. یہ فیملی سسٹم کے لیے, خاندانی نظام کے لیے زہر ہے. اس میں عورت کے حقوق کی ایسی کی تیسی ہو جاتی ہے, عورت کو حق نہیں ملتا اس میں. جتنے حق کی وہ مستحق ہے وہ نہیں ملے گا اس کو حق. لیکن یہ بد تہذیبی اس معاشرے میں, اس سوسائٹی میں آئی, شراب آئی اس سوسائٹی میں, ہومو سیکچولیٹی آئی اس سوسائٹی میں. انہوں نے کیا کیا, بہت بڑا جرم یہ کیا انہوں نے, انہوں نے کیا کیا کہ یار ہم دنیا میں ایک ایجوکیٹڈ لوگ ہیں, ترقی یافتہ لوگ ہیں. آپ کو پتا ہے کوئی ترقی یافتہ اپنے آپ کو بد تہذیب کہلوانا نہیں پسند کرتا. ایسا ہی ہے نا, آپ کی سوسائٹی میں کوئی لیڈر ہو, کوئی علاقے کا ناظم ہے, 3G سوٹ ٹائی میں گھومتا ہے, بڑی اچھی گاڑی, لوگ جھک جھک کے سلام کرتے ہیں, آئیے سر. ایک دن آپ نے دیکھا بیٹھا بس سوٹا پی رہا ہے, سوٹا لگا کے نا, بائک کے اندر جو برساتی نالے ہوتے ہیں نا اس میں بیٹھ. میں نے کل بہت دنوں بعد ایک ہیروئن کی دیکھا, کل ایسے مست آیا ہوا نا, گاڑی ہٹ ہی نہیں رہا تھا سامنے سے. میں نے اپنے ساتھی سے کہا, میں نے کہا یار مزے کی زندگی ہیروئن کیوں ہی کی ہے, اس کو کوئی ٹینشن نہیں ہے, پیچھے سے گاڑی آ رہی ہے, گارڈ ہیں, نہیں اپنے مستی میں کیا کر رہا ہے, چلا جا رہا ہے. تو اب کیا ہے کہ علاقے کا کوئی بڑا ناظم ہے, تو اپنے آپ کو کہتا ہے تہذیب ہم سے سیکھو. ایک دن آپ نے دیکھ لیا کہ وہ کمبخت جو ہے نا برساتی نالے میں بیٹھا ہوا چرسیوں کے ساتھ کیا کر رہا ہے, چرس پی رہا ہے, بلکہ ہیروئن پی رہا ہے. آپ نے فوراً اس کی ویڈیو بنایا تھا, سالے یہ ہمیں تہذیب سکھاتا ہے, یار یہ تو دیکھو تو چرسی ہے سالا, خود تو چرسی نکل آئی ہے. اب ہونا یہ چاہیے تھا کہ اس کو چاہیے کہ وہ توبہ کر لے کہ یار میں قوم کا لیڈر ہوں, لوگ مجھے فالو کرتے ہیں, میں ایجوکیٹڈ آدمی ہوں, میں نے سی اے بھی کیا ہوا ہے معذرت کے ساتھ, تو میں اتنا پڑھا لکھا ہوں, مجھ پہ یہ چرس ہیروئن بالکل بھی سوٹ نہیں کرتی. تو یار وہ آپ کے پاس آئے, بھائی وہ ویڈیو ڈیلیٹ کر دو, میں نے توبہ کر لی ہے. آپ میں انسانیت ہوگی تو آپ بھی ڈیلیٹ کر دیں گے, آپ کہیں گے چلو یار. اس نے کیا کیا, اس نے کہا یہ چرس ہیروئن میں نہیں چھوڑ سکتا بھائی, یہ نہیں ہو سکتا. تو اس نے کیا کیا, آکسفورڈ یونیورسٹی سے رابطہ کیا, انہوں نے کہا یار یہ جو تہذیب کی ڈیفینیشن ہے نا, فوراً کیا کرو کتابوں سے نکال کے اس کی ڈیفینیشن کو کیا کر دو, چینج کر دو. تہذیب میں کی ڈیفینیشن میں پہلے یہ تھا کہ چرسی نہ ہو, زانی نہ ہو, ہیروئن کی نہ ہو, باپ ماں کو اولڈ ہاؤس میں جمع نہ کراتا ہو, بڑھاپے میں ابا اماں کی, یہی خاندانی میں اکثر لفظ استعمال کرتا ہوں خاندانی. تو خاندانی کسے کہتے ہیں, جو بوڑھے ماں باپ کو گھر سے نکالے یا بوڑھے ماں باپ کی خدمت کرے, خدمت کرے, ظاہر ہے اسی کو تہذیب یافتہ انسان کہتے ہیں. اور تہذیب یافتہ اسے کہتے ہیں جو بیوی سے محبت کرے یا بیوی کو چھوڑ کر دفتروں میں لڑکیوں سے دوستیاں لگا رہا ہو, ظاہر ہے وہی شریف آدمی سمجھا جاتا ہے یار, جو اپنی بیوی کو وقت دے, محبت کرے اس سے, اس کے حقوق ادا کرے اور انٹیوں میں دلچسپی نہ لے. ٹھیک ہے, ہمارے ہاں تو اسی کو میرا خیال ہے شریف انسان کہتے ہیں, سمجھ رہے ہیں نا. اسی طرح چرس نہ پیتا ہو, شراب نہ پیتا ہو, ماں باپ کی کڑوی کسیلی باتوں کو برداشت کرتا ہو, लड़कियों को उनके मां बाप के खिलाफ ना वरगलाए, ऐसे केसेस बहुत आ रहे हैं जो भाग रहे हैं लड़की को, लड़की को 16 कुछ दिन पहले एक 20 साल का लड़का 16 साल की लड़की को घर से भगा के लाया। मैंने कहा यार इस बच्ची के मां बाप पे क्या आरे चल रहे होंगे, 3 दिन से बच्ची घर से गायब है। और मैंने उस लड़की से बोला कि ये 20 साल का लौंडा लपाड़ा, ये तुम्हें बाप के खिलाफ, मां के खिलाफ, खानदान के खिलाफ इसने बगावत की, तुम क्या समझती हो तुम्हारे साथ वफा करेगा ये? ऐसा आदमी वफादार हो सकता है? उसके बाप के दिल से आड़े चल रहे हैं, कुछ तो इंसानियत। तो तहजीब की अपनी लंबी चौड़ी डेफिनेशन थी कि जी ये भी कर, ये भी ना करता हो, ये भी ना करता हो, सुट्टे भी ना लगाता हो और वगैरह वगैरह, कपड़े भी प्रॉपर पहनता हो। तहजीब में ये भी दाखिल था कि प्रॉपर लिबास होना चाहिए, आधे ये 2-4 स्टीकर चिपका लेना, ये बस तहजीबों का काम है। हकीकत है तहजीब याफ्ता चाहे मर्द हो या औरत, उसकी ड्रेसिंग क्या होगी? प्रॉपर होगी। तो अब वो जो आपने जब उसको देखा ना, वो नाले में बैठा हुआ सुट्टा लगा रहा है और दावे करता है मैं तहजीब याफ्ता हूं और मुझसे तहजीब सीखो, क्योंकि मैं बात करने से पहले भी थैंक यू और बात के आखिर में भी थैंक यू। तो अब मसला ये है कि बजाय इसके कि वो अपनी इसलाह करता, उसने यूनिवर्सिटी में गया और जो उसने क्या किया कि यार फौरन तहजीब की डेफिनेशन को क्या कर दो चेंज, तहजीब में ये लिखो कि जो चर्स पीता है उस चर्स पीने का तहजीब से कोई ताल्लुक नहीं, या आपकी निजी लाइफ है, आप पिए या ना पिए। रहा मसला ये कि मैं चूंकि इसलिए बदनाम हुआ कि गंदे नाले में, बरसाती नाले में बैठ के पी रहा था, तो आइंदा से हम ये किया करेंगे कि थ्री पीस सूट में प्रॉपर वे में बैठेंगे, एयर कंडीशन रूम होगा, ऊद की खुशबू जल रही होगी उसमें, और हम तमाम लोग बैठ के आपस में चर्स का तबादला किया करेंगे और चर्स का नाम भी चेंज कर देंगे, उसका नाम रखेंगे एंटी डिप्रेशन ऑर्डर, एंटी डिप्रेशन ऑर्डर। अब थोड़े दिनों में ना जब ये चीज मीडिया पे आएगी, बार बार इस पे डिबेट होंगी, भाई चर्स से क्या होता है ये तो डिप्रेशन, मैं यकीन से कहता हूं कि जो चर्स चर्स नहीं पिएगा ना वो दकियानूस और बदतहजीबा कहलाएगा, और आप अपने दामाद को मुंतखब करेंगे बेटा चर्स भी पीते हो कि नहीं पीते हो आप, वो कहेगा नहीं पीता, फंडामेंटलिस्ट, बुनियाद परस्त, दकियानूस, हमारी बच्ची को भी लगता है ये चर्स नहीं पिला पीने देगा, खुदा की कसम यही हो रहा है सोसाइटी में। मेरे पास इससे ज्यादा मिसाल समझाने के लिए नहीं है उस कल्चर में और अपने कल्चर में फर्क करने के लिए। आप ना कुछ दिन, यही हो गया है, कुछ दिनों के बाद ये चीज सोसाइटी का हिस्सा बन जाएगी। जो नहीं पी रहा होगा लोग कहेंगे यार ये मजहब को फॉलो करता है, ये दकियानूस किस्म के, ये हमारी बेटी को भी इसी तरह कहेगा दूध पियो और समोसे खाओ और खाना खाओ, और ये उसमें बाउंड करके रख देगा, हमारी बेटी तो पीने की शौकीन है माशाल्लाह, अल्लाह का शुक्र है हम एजुकेटेड लोग हैं, तहजीब याफ्ता लोग हैं, पीते भी है पिलाते भी, कपड़े उपड़े का हमारे यहाँ कुछ नहीं होता, पहन लो ठीक है, नहीं तो कोई बात नहीं। यही हो रहा है ना, जितने मॉडर्न लोग हैं कपड़े उनकी नजर में वैल्यू रखते हैं, जितना गरीब होगा ना उतने ज्यादा कपड़े पहने लोग, यानी अमीरों के कपड़ों पे पैसा बहुत लग रहा है, कपड़ा नहीं लग रहा, हकीकत है कपड़ा नहीं लग रहा। औरंगी टाउन जाओ पूरे प्रॉपर ड्रेस, मैं तो डिफेंस जाता हूं कभी नजर भी आता है, कभी 2-4 वो चीजें पहनी भी होती हैं, चल रहा हूं। तो अब मैं आपसे सॉरी, कोई डिफेंस का बैठा हूं, तो मैं ये कर रहा हूं कि गोरे ने क्या किया, जब मजहब को डिक्शनरी से निकाला, सोसाइटी से निकाला, तो बहुत बड़े बड़े अखलाकी जराइम का इर्तिकाब करना उन लोगों ने शुरू कर दिया। कौम में नशा आ गया, होमोसेक्सुअलिटी आ गई, 98 तक यूएसए में ये होमोसेक्सुअलिटी जो है ये एक नफसियाती बीमारी समझी जाती थी, लेकिन इतने लोग इसमें मुब्तला हो गए कि उनको इसको लीगल करना पड़ा। यार अगर इलीगल करते तो आधी कौम तो गैर कानूनी काम कर रही है ना, तो क्यों ना लीगल कर दो इसको, क्योंकि जब आप गैर कानूनी काम करेंगे तो बगावत फैलती है इससे, तो यार इसी को लीगल कर दो। फिर उन्होंने कहा जब लीगल हो गया तो दुनिया कहेगी कि यार ये यूरोप में ये लीगल, यार ये लीगल, फिर उन्होंने इस पे तहरीकें चलाना शुरू कर दी, ये क्या हो गया इसमें अगर कोई कर रहा है तो। मजहब निकालने से क्या किया, तहजीब की डेफिनेशन चेंज। पहले तहजीब की बड़ी लंबी चौड़ी किताबें लिखते थे तहजीब के बारे में ना, कि वो बीवी से वफादार होता है, वो अपनी मां का एहतराम करता है, वो अपने अब्बा का एहतराम करता है, अब्बा की कड़वी कसीली बर्दाश्त करता है, वो मस्जिद में जाके कभी कभार नमाज भी पढ़ लेता है, ठीक है ना, वो रमजान के उस मजहब को भी फॉलो करता है, अल्लाह को भी मानता है, कब कोई गुनाह हो जाए तो तौबा इस्तिगफार करता है, कभी उससे बदनजरी हो जाए तो तौबा इस्तिगफार करता है, गैर अखलाक। बहुत लंबी चौड़ी डेफिनेशन थी तहजीब की, बहुत सारे सेंटेंस थे। ऐसा नहीं था कि न्यूटन का वो पहला कानून है ना, किसी ने पूछा कि न्यूटन का आखिरी कानून क्या है, सॉरी पहला कानून क्या है, उसने कहा मिस आखिर से याद है मुझे, उसने कहा यार आखिर से चलो आधा याद है आखिर सुना, तो कहते इट्स कॉल्ड न्यूटन लॉ। तो अंग्रेज ने तहजीब की डेफिनेशन से ना सारे सेंटेंस निकालना शुरू किए। चर्सी होना कोई मसला नहीं है, अगर आप ड्रग्स लेते हैं शराब पीते हैं इसका एजुकेशन से तहजीब से कोई ताल्लुक बोलो नहीं, बहुत से तो नहाते नहीं छह छह महीने, हकीकत है। हमारे एक रिश्तेदार गए, यार मैं सोच रहा हूँ गरीब हूं मैं, हमारे एक रिश्तेदार गए फ्रांस, सारे गोरे ऐसे नहीं होते मैं मानता हूं, कह रहे यार मैं समझता था फ्रांसीसी कौम दुनिया की सबसे नफीस तरीन कौम है, ये तो दिन में छह दफा नहाते होंगे, कह रहे पता चला कि इनकी खुशबुएं दुनिया में इतनी ज्यादा मशहूर इसलिए हुई है कि इनकी बदबू दुनिया में सबसे ज्यादा मशहूर है, कई कई महीने नहाते नहीं, कई कई महीने, लेकिन खैर सारे ऐसे नहीं है, बहुत से नहाते नहीं। तो खैर, तो तहजीब की डेफिनेशन में उन्होंने क्या किया, सारी चीजों को निकालते निकालते आखिर में एक जुमला रह गया, इज कॉल्ड न्यूटन लॉ, दो चार छीछड़े रह गए उसके बाद, वो यही है कि जब बात करो तो तमीज से बात करो, पैसों के लेन देन में आदमी एक नंबर होना चाहिए, क्योंकि इन चीजों का ताल्लुक मुल्क की तरक्की से है। तो मैं आपसे अर्ज करता हूं, देखो अगर आप मजहब को अपनी डिक्शनरी से निकाल दोगे, अल्लाह को अपनी डिक्शनरी से निकाल दोगे, तो फिर आपका अंजाम भी वही होगा। और इस अय्याशी रंग रलियों पे जमाने की न जाना ऐ दिल, ये खिजां है जो अंदाज़े बहार आई है, ये खिजां है जिसका स्टाइल बहार वाला है। तो गोरे की तरक्की, कुरान बार बार कहता है ला यग़रुरका तक़ल्लुबु लदीना कफ़रू फिल बिलाद, गैर मुस्लिम की तरक्की तुम्हें धोखे में ना डाल दे। इस आयत का यह मतलब नहीं है कि आप तरक्की हासिल करने की कोशिश ना करें, यह हरगिज मतलब नहीं है। इस पर इस्लाम की बहुत सारी कुरान की आयतें आदि से जिनमें तरक्की की तरगीब दी गई है, वो एक अलग टॉपिक है, उसको मैं भी नहीं छेड़ रहा। इसका मतलब यह है कि उनकी तरक्की से मुतासिर होकर तहजीब में उन्हीं को फॉलो करना शुरू कर देना, ये काम आपने हरगिज बोलो नहीं करना। उनके नारों से वीमेन राइट, जो खवातीन बैठी है वीमेन राइट से मुतासिर ना हो आप, वीमेन राइट से मुतासिर ना हो आप। वो वीमेन वो हाथी के दांत दिखाने के हैं, वो खाने के नहीं है। और हमारी सोसाइटी में अगर कोई मर्द अपनी बीवी पे जुल्म कर रहा है वो उसका इंफिरादी जुर्म है, उसकी वजह से सोसाइटी को बुरा ना कहें। हमारी सोसाइटी में मर्द जितना औरत पे खर्च करता है ना सारी जिंदगी ख्याल करता है, गोरा इसका तसव्वुर नहीं कर सकता। मैं तो लोगों को देखता हूं ना अपने मरने के बाद भी इंतजाम करने के जा रहे होते हैं कि हमारे मरने के बाद क्या होगा, बच्चों का क्या होगा, घर वालों का क्या होगा, पूरी पूरी जिंदगी कमाते रहते हैं बाहर जाके। तो आपके सामने आपका एक हदफ है, हमें किसी ने बनाया है, और बनाया क्यों है, लियब्लुवकुम अय्युकुम अहसनु अमला, अल्लाह देखना चाहता है तुम्हें अमल के लिहाज से अच्छा कौन है। तो मैं यहां से जल्दी से बात को समेट के खत्म करता हूं। तो अल्लाह ने हमें क्यों आजमाया, अल्लाह हमें देखेगा अच्छा कौन है, और जाहिर है आजमाइश के बाद अगर रिजल्ट ना हो तो उस एग्जाम का कोई फायदा नहीं होता। आप एग्जामिनेशन हॉल में बैठे थे, पेपर आया, आपने कहा सर रिजल्ट कब अनाउंस होगा, कह रहे इस दफा इंतजामिया ने फैसला किया रिजल्ट अनाउंस नहीं होगा, उसी वक्त आप पेपर फाड़ के निकल जाओगे ना बाहर, क्या ख्याल है। तो अल्लाह भी कह रहे मैं तुम्हें एग्जामिनेशन हॉल में भेजा है दुनिया में ताकि मैं देखूं कौन अच्छा और कौन बुरा। तो यकीनन इसकी अलामत है कि एक दिन होगा जिसमें हमें हिसाब भी देना पड़ेगा, जिसमें उसका उसको अच्छे लोगों को बदला मिलेगा जन्नत की सूरत में, बुरे लोगों को अजाब की सूरत में सजा मिलेगी। तो मैं जो बात कर रहा था कि अच्छे की डेफिनेशन भी वो है जो अल्लाह ने की है, अच्छे को अच्छे की डेफिनेशन आपने गोरे से नहीं पूछनी, उसके यहां बहुत सारी चीजें अच्छे की डेफिनेशन से निकल, उनमें जो समझदार लोग हैं वो तो आ रहे हैं मजहब की तरफ, वो आवाज उठा रहे हैं कि इस्लाम की तरफ आना चाहिए। इस पे मुस्तकिल इंशाल्लाह मैं बयान करूंगा किसी वक्त। तो वो बहुत से आपकी तरफ आ रहे हैं और आप क्या कर रहे हो, उसी कल्चर की तरफ। वो बेजार हैं, ये होमोसेक्सुअलिटी वगैरह के नारों से वो खुद बेजार हैं, वो मजबूर होकर कर रहे हैं सब कुछ, वो खुश नहीं है। आपको पता है यूके में जब ये कानून पास होने लगा था होमोसेक्सुअलिटी से मुतालिक, वहां की असेंबली का एक मेंबर था गैर मुस्लिम था, उसने कहा कि आज मुझे एहसास हो रहा है काश हमारा मजहब इस्लाम होता, ہمارا مذہب کیا ہوتا اسلام, تاکہ اس برے اور غلیظ قانون کو ہم اپنے کنٹری میں پاس نہ ہونے دیتے. لیکن کوئی مذہب نہیں ہے تو عقل سے ہم کیسے اس کے خلاف آواز اٹھائیں؟ عقل تھوڑی ہر جگہ انسان کو گائیڈ کرتی ہے. تو میرے بھائی, میں اور آپ کو اللہ نے پیدا کیا ہے آزمائش کے لیے. اللہ دیکھنا چاہتا ہے تم میں اچھا کون ہے اور برا کون ہے, اور اچھے اور برے کو ڈیفائن کس نے کیا ہے؟ اللہ نے. تو میں مختصر میں اچھے کی کچھ ڈیفینیشن, اسلام کسے اچھا کہتا ہے وہ بیان کر دیتا ہوں, چار سے پانچ منٹ لوں گا انشاءاللہ. قرآن نے ہمیں بتایا کہ, اور یہ تمام آسمانی مذاہب ایک ہی بات کرتے ہیں, یہودی بھی عیسائی بھی, کہ دیکھو دو قسم کے حقوق ادا کر لو تو اللہ کی نظر میں تم کیا کہلاؤ گے؟ اچھے. ایک خالق جس نے تمہیں پیدا کیا, اور ایک مخلوق جس کے ساتھ تم صبح شام رہتے ہو. مخلوق میں جانور بھی ہیں, انسان بھی ہیں, غیر مسلم بھی ہیں, مسلم بھی ہیں. ان کے حقوق پہچانو اور ادا کرو. حقوق بھی خود متعین نہیں کرنے ہیں, سمجھ رہے ہیں؟ حقوق خود نہیں متعین کرنے ہیں. گورا بوڑھے ماں باپ کو اولڈ ہاؤس میں جمع کراتا ہے, وہ کہتا ہے ماں باپ کا حق ہے ہی نہیں کہ آپ ان کو گھر میں رکھیں. کوئی بات نہیں, جب گورنمنٹ نے ان کے لیے اچھے ادارے بنا دیے تو اللہ گورے کی اس بات کو ماننے کے لیے تیار نہیں. اللہ کہتے ہیں نا نا نا. نبی صلی اللہ علیہ وسلم نے فرمایا, اس پر اللہ کی لعنت ہو جس کو بوڑھے ماں باپ ملے اور اس نے خدمت کر کے جنت اپنے اوپر واجب نہ کر لی ہو. تو وہ تو قرآن کہہ رہے ہیں خود خدمت کرو, یہ کسی ایزی سینٹر کے حوالے مت کرو, کسی ٹرسٹ کے حوالے مت کرو ان کو. تو اچھا وہ ہے جس کی میں نے عرض کیا کہ جو خالق کے حقوق بھی ادا کرے اور مخلوق کے. اس کلچر میں خالق کو بھی انہوں نے ڈکشنری سے نکال دی. اکثر آپ نے ایک نعرہ سنا ہوگا کہ جی انسانیت پہلے ہے اور مذہب بعد میں. اس کے پیچھے خطرناک مقاصد ہیں. ہونا یہ چاہیے کہ خالق اور مخلوق کا رشتہ پہلے اور مخلوق کا آپس میں رشتہ بعد میں. سمجھا پا رہا ہوں؟ ماں باپ کا رشتہ اولاد کے ساتھ پہلے ہے, اولاد یعنی بہن بھائیوں کا آپس میں رشتہ ماں باپ کے بعد ہے. تو جس نے بنایا ہے وہ پہلے ہے, بلکہ مخلوق کا آپس میں رشتہ بھی خدا کے کہنے سے ادا ہو رہا ہے, وہ اور اسٹرانگ رشتہ بن جاتا ہے اگر ہم خالق کو مانتے ہیں. تو خالق کے حقوق کیا ہیں؟ سب سے پہلا حق یہ ہے کہ اس کے وجود کو مانا جائے. ڈارون سے آپ متاثر نہ ہو, سب سے پہلا حق بنانے والے کو مانے اور اس کی توحید کے قائل ہو کہ وہ اکیلا ہے, اس کے ساتھ کوئی شریک نہیں ہے. صرف زبان سے کی حد تک نہ, یہ پریکٹیکلی بھی آپ مانیں. زبان کا مطلب بھی بہت سے کہتے ہیں خدا ہے ہمارا, پھر یا علی مدد بھی, یا رسول اللہ مدد بھی, یا غوث اعظم مدد بھی, قبر بھی مدد کرے گی, تو اس کا مطلب پھر اس تکلف کی ضرورت بولو. پھر اللہ کہتے ہیں یہ تکلف کی ضرورت نہیں. کوئی خاتون جو ہے کہتی ہے میں آپ کی وائف ہوں, آپ کہتے ہیں بڑی خوشی ہوئی, تو شاپنگ کے لیے جا رہی ہیں ستار بھائی کے ساتھ, تمیز سے اس سے بات کر رہی ہیں, اور پھر کبھی ادھر گھوم رہی ہیں, کبھی اس کے ساتھ گھوم رہی ہیں. آپ کہتے ہیں بیگم بیوی تو میری ہو, گھر سے میری پرمیشن کے بغیر نکلتی ہو, پوچھنا ہوتا ہے تو ستار سے پوچھ رہی ہوتی. وہ کائنات والے لطیفہ سنا آپ لوگوں نے؟ وہ ایک آدمی کے سنا یار پرانا ہو گیا, ایک بندے کی شادی ہوئی نا, تو اس کی بہت ساری گرل فرینڈ تھی پہلے سے, تو اچھا سوری نہیں نہیں اس کی نہیں تھی, یا تھی نہیں تھی ہمیں نہیں پتا, لیکن خیر اس نے جب شادی ہوئی ہے اس کی, تو وہ یہ کہنے لگا کہ اپنی بیوی سے کہتا ہے دلہن سے کہ آج سے تم میری کائنات, یعنی میری کل کائنات, تم وہ مقصد یہ نہیں تھا کہ کوئی گرل فرینڈ, آج سے تم میری کائنات, تم میری راحت اور تم ہی میری فرحت ہو. تو وہ سمجھی کہ اپنی گرل فرینڈ کے نام بتا رہا ہے. اس نے کہا ٹھیک ہے پھر وسیم بھی تم, راشد بھی تم, سلیم بھی تم. بےچارا پریشان ہے, یہ کہانی کیا ہے؟ وہ سمجھی کہ اس نے کہا کہ چلو میں نے ساری چھوڑ دی تو ہم بھی بتا رہے ہیں. تو میں یہ کر رہا تھا, کیا کر رہا تھا یار, یہ بات ہی دماغ سے نکل گئی, یہ لطیفہ نے سارا وہ. ہاں میں یہ کر رہا تھا کہ اب آپ کسی کی بیوی جو ہے نا وہ ادھر ادھر گھوم رہی ہے, کبھی اس کے ساتھ کبھی اس کے ساتھ بیٹھی ہوئی ہے, اور شاپنگ پہ نکلی ہوئی, آپ کو غصہ آ رہا ہے, غیرت آ رہی ہے, یار مجھے لفٹ کرا نہیں رہی. تو آپ پھر کہتے ہیں کہ دیکھو میں تمہارا شوہر ہوں. بیگم کہتی ہے میں سچے دل سے ایمان لاتی ہوں کہ آپ میرے شوہر ہیں, لیکن آپ کو غصہ آئے گا. بیگم یہ تکلف خدا کے لیے نہ کیا تھا. شوہر کا مطلب پھر بھائی ہسبینڈ والی محبت سر مجھے دو نا. تو اللہ کو جب ہم الہ مانتے ہیں, معبود, تو معبود کے جو حقوق ہیں وہ صرف کس کو دینے ہیں؟ اللہ کو. اس میں سب سے پہلا حق ہے دعاؤں میں حاجات میں صرف اسی کو پکارا جائے گا، اس کے علاوہ کسی کو پکارا نہیں جائے گا. اگر آپ پکار رہے ہو یا اللہ مدد بھی، یا رسول اللہ مدد بھی، یا علی مدد بھی، یا غوث آدم، تو اللہ کہہ رہے تھے یہ لا الہ الا اللہ کے تکلف کی بالکل بھی ضرورت نہیں ہے، اس کا کوئی فائدہ نہیں ہے. تو پہلا حق اللہ کا کیا ہے؟ توحید. دوسرا حق اللہ کا کیا ہے؟ نماز. گورے نماز نہیں پڑھتے کیونکہ وہ خالق کے حقوق کے قائل نہیں ہے. آپ اگر مانتے ہو کوئی کریٹر ہے تو اس نے بتایا کہ میرا حق یہ ہے کہ پانچ ٹائم باوضو ہو کے آپ کو میرے سامنے سجدہ کرنا ہے. سمجھ میں آ رہی ہے کہ نہیں آ رہی ہے؟ تو پابندی کریں کسی قیمت پہ ہم نے انشاءاللہ نماز نہیں چھوڑنی ہے. پھر اس کا حق ہے کہ سال میں ایک مرتبہ رمضان کا جب مہینہ آئے گا تو میری خاطر آپ نے 12-13-14 گھنٹے بھوک اور پیاس کو برداشت کرنا ہے، چاہے آپ کا کل پیپر ہو یا پیپر نہ ہو. صرف دو لوگوں کو اجازت دی ہے، مسافر اور بیمار کو. آج روزہ بھی ایک آپشنل بن گیا ہے کہ آج ٹھیک ہے موسم ذرا صحیح ہے تو رکھ لیتے ہیں، نہیں تو یار آج میرا موڈ نہیں ہے. نہیں بھائی، آپ کو رکھنا پڑے گا، یہ ضروری ہے. یہ اسلام نے اس میں کوئی دوسرا راستہ آپ کے لیے نہیں رکھا، یہ خدا کا حق ہے، آپ کو دینا پڑے گا. پھر تیسری چیز ہے، بلکہ اس سے بھی پہلے، نماز کے بعد زکات. وفی اموالہم حق للسائل والمحروم. اللہ کہتے ہیں جس کو ہم نے مان لیا اس کے مال میں محروم لوگوں کا اور ضرورت مندوں کا حق ہے. حق جب دیا جاتا ہے تو احسان سمجھ کے نہیں بلکہ ذمہ داری سمجھ کے. نبی صلی اللہ علیہ وسلم نے فرمایا جو پیٹ بھر کے کھائے پڑوسی بھوکا سوئے، آپ نے فرمایا کہ وہ شخص مومن نہیں. اگر آپ تعاون نہیں کرتے تو اللہ کی نظر میں مجرم ہیں آپ، اس کا حساب دینا پڑے گا آپ کو کہ لوگ بھوکے مر رہے ہیں، پیاسے مر رہے ہیں، آپ نے کیوں ان کے ساتھ تعاون نہیں کیا؟ یہ آپ کی ذمہ داری ہے. تو یہ کس کے حقوق ہیں؟ عجیب بات ہے، زکات میں خدمت انسانوں کی ہو رہی ہے لیکن اللہ اس کو اپنا حق مانتا ہے، یہ انسانوں کا حق نہیں مانتا. تبھی سورہ دہر میں قرآن کیا کہتا ہے، انما نطعمکم لوجہ اللہ. ہمارے نیک بندے بھوکے کو کھلاتے ہیں اور کہتے ہیں ہم تمہیں خوش کرنے کے لیے نہیں کھلا رہے. لوجہ اللہ کس کے حقوق ادا کر رہے ہیں؟ اللہ کے. لا نرید منکم جزاء ولا شکورا. اسی وجہ سے ہم تم سے اس کا بدلہ نہیں مانگتے، شکریہ بھی نہیں مانگتے، تھینک یو کہنے کی بھی اجازت نہیں ہے، کیونکہ ہم کس کا حق ادا کر رہے ہیں؟ اللہ کا. تو صدقہ، خیرات، زکات، فطرانے، یہ سب بندوں کے حقوق نہیں ہے. اسلام اس کو کس کا حق مانتا ہے؟ اللہ کا حق مانتا ہے. اور زندگی میں ایک بار حج. پیسہ آتا ہے، لوگ حج کے لیے بڑھاپے کا انتظار کرتے ہیں، سارے کاموں سے فارغ ہو جائیں گے تو جب جائیں گے. بھائی حج بھی ایک ذمہ داری ہے، جوان آدمی زیادہ اچھا حج کر سکتا ہے. جب آپ بوڑھے ہو جاؤ گے پھر تو دوسروں پہ بوجھ بنو گے نا آپ جا کے. تو یہ بیسک موٹے موٹے حقوق ہیں، اور بھی ہیں لیکن یہ بیسک. دوسرے ہیں حقوق العباد، یہ بہت امپورٹنٹ ہے، اس کو میں بس 2-4 منٹ میں انشاءاللہ سمیٹوں گا. پہلا حق کیا ہے؟ خالق کا، وہ پورا کرنا ہے کہ نہیں کرنا. دوسرا حق ہے مخلوق کا، سمجھتے ہیں؟ مخلوق کے حقوق میں، اچھا زنا سے بچنا یہ بھی خالق کا حق ہے. انگریز کہتا ہے اگر لڑکا لڑکی دونوں راضی ہیں تو کیا ہے؟ اللہ راضی نہیں ہے جس نے ان دونوں کو بنایا. قرآن کہتا ہے کہ فمن ابتغى وراء ذلك فأولئك هم العادون. آپ کے پاس عورت تک پہنچنے کا نکاح کے علاوہ کوئی راستہ نہیں. میں جو اتنا شادی شادی چیختا ہوں نا، اس لیے نہیں چیختا کہ مجھے کوئی آپ کی شادیوں میں کوئی دلچسپی ہے، اس لیے کہ زنا کو خدا نے کیا کیا ہے؟ حرام. اور نکاح کو پیغمبروں کی سنت بنایا ہے. نکاح پیغمبروں نے کیا. موسیٰ علیہ السلام نے جب مدین گئے ہیں تو وہاں مسافر تھے، تو جو آپ کی ہونے والی زوجہ تھی ان کے والد نے کیا کہا؟ میں اپنی بیٹی اس شرط سے آپ کو دوں گا کہ آپ نے 10 سال بکریاں چرانی ہیں. موسیٰ علیہ السلام نے فوراً یہ شرط قبول کر دی. کلیم اللہ ہیں، کوہ طور پہ اللہ بلاتا ہے. شادی کے لیے انہوں نے کیا کیا ہے؟ 10 سال بکریاں چرائی ہیں اتنے بڑے پیغمبر نے. کوئی بات نہیں، اگر اس میں میری شادی ہو جاتی ہے مجھے قبول ہے. آج ہماری ینگ جنریشن کی نظر میں نکاح کی کوئی ویلیو رہی نہیں. بالکل ایک بیکار سا کام میں کر لیں گے یار وہ بچے. وہ انگریزوں نے تو اتنا بیکار بنا دیا ہوتے ہوتے، میں نے بتایا نا، وہ پھر بچے تمبو لگا رہے ہوتے ہیں ابا اما کی شادی میں. ایسا نہیں ہے، اتنے اس کو ڈی ویلیو نہیں کرنا ہے آپ نے، اس کو پروموٹ کرنا ہے سوسائٹی میں. اس سے آپ کے فیملی سسٹم وجود میں آئے گا، اس سے برائی ختم ہوگی، لڑکیوں کو ٹھکانے ملیں گے. تو یہ اللہ کے حقوق ہیں. دوسرا حقوق ہے، اچھا شراب پینے کی اجازت نہیں ہے. کیوں؟ یہ کس کا حق ہے؟ खुदा का हक है। गवर्नमेंट अगर आपको नशा करने की इजाजत दे भी देती है तो खुदा आपको फिर भी इजाजत नहीं देता। आयुष लड़कों में आ रहा है, पता नहीं क्या क्या आयुष पी रहे हैं। मैंने पहले बर्फ होती होगी आयुष में, वही होता आजकल लाइट बहुत आ रही है। मैंने तो बर्फ खा ले, गला वाला खराब हो गया, इससे क्या हो सकता है, वही बड़ा खतरनाक नशा है। क्यों पी रहे हो यार? जब आपको पता है कि एक चीज मेरी सेहत को नुकसान देगी, नशा करके सुकून हासिल करने वाले से बड़ा दुनिया में कोई बेवकूफ है नहीं, क्योंकि उसको पता है ये सुकून आर्टिफिशियल है, कल थोड़ा और ज्यादा चाहिए होगा, फिर और ज्यादा चाहिए। तो ये पागल है, तुम्हारा सेटिंग आउट हो गई है, तुम्हें अगर कोई डिप्रेशन है सो जाओ यार, तुम सफरी पे निकल जाओ। मुझे नहीं लगा थोड़े दिन बाद में भागा होता हूं कहीं ना कहीं, कभी चित्राल जा रहा हूं, कभी गिलगित जा रहा हूं, खैर मैं वैसे ही जा रहा होता हूं। तो झेलम को एक साल मुकम्मल हो गया, कल उनकी बस्ती थी, कल जो गुजरा है ना वो बस्ती कर रही। तो कोई भी ये साले सवाब करना चाहे तो आप लोग। तो खैर, तो मखलूक के हुकूक फिर शुरू होते हैं। मखलूक के हुकूक में देखो, यहां भी गोरे ने खुद से हुकूक मुतय्यन किए हैं। इस्लाम में हुकूक का दायरा बिल्कुल अलग है। इस्लाम कहता है कि जो आपका जितना करीबी है उसका हक उस दूसरे से उतना ही ज्यादा। सबसे करीबी आपके वालदैन हैं, समझते हैं, लिहाजा वालदैन से ज्यादा अल्लाह ने किसी का हक नहीं रखा, क्योंकि वो आपकी पैदाइश का जरिया है, उन्होंने आपको पाला है। कुरान ने मां का कितना हक बयान किया। आज लड़कियों ने घरों में मां से तमीज से बात करना छोड़ दी। देखो एयर होस्टेस के अखलाक भी होते हैं, लेकिन अल्लाह इस अखलाक को नहीं मानता। अगर ये अपनी मां के साथ भी इसी तरह बात करती है ना, फिर अल्लाह इसको इस अखलाक पे जन्नत देगा। एयर होस्टेस तो आपने जहाज में जाए ना तो कैसे बटन दबाते फौरन आ जाती है। आप जितनी मर्जी बदतमीजी करें, एयर होस्टेस आपसे बदतमीजी कभी भी नहीं करेगी। एक्सक्यूज नहीं, गलती भी आप करोगे एक्सक्यूज वो कर रही होगी। बड़े मुस्कुरा के बात उसको सिखाया जाता है, भाई आपको पैसे इस चीज के मिलेंगे, तो क्या इसको उसको सवाब मिलता है? पैसे मिलते हैं, सवाब जब मिलेगा जब यही एटीट्यूड उसका किसके साथ हो, अपनी अम्मा के साथ, अपने अब्बा के साथ हो। अब्बा ने अब्बा बटन से पांव रख के खड़ा हो जाता है, चीज चीज के अब्बा का गला बैठ जाता है, वो नहीं आता, कुछ आती नहीं है, ऐसा नहीं। वो एक अड़ोसी ने मुझे बताया कि आपका पूरा ये ऑफिस वाला मैंने बयान सुना हुआ है। मैंने कहा सही था कि नहीं था? मैंने कहा बिल्कुल सही है। तो सबसे पहले किससे? कस्टमर नहीं, सबसे पहले माँ बाप। कल हमारे एक उस्ताद हैं, मैं उनसे बाकायदा बहस हूं, उनका एक वाकया सामने आया। उनकी आदत थी रोजाना अपने वालिद के पांव दबाते थे ना, तो और वालिद साहब जब मना करते ना कि बस, तो फिर उठते थे। रोज रोज उनका मामू होते। एक दिन क्या हुआ, वालिद साहब की आंखें नहीं खुली, रात से लेकर फजर तक पांव दबाते रहे, हालांकि बहुत बड़े आलिम हैं। आज माँ बाप की खिदमत का जज्बा हमारी सोसाइटी में खत्म। मैं ये नहीं कह रहा कि माँ बाप खुदा हैं, माँ बाप भी बार दफा जुल्म करते हैं, बच्चों को बिल्कुल गुलाम बना के रखते हैं। कुछ ऐसे हुकूक हैं जो माँ बाप के भी हुकूक का एक दायरा रखा है। माँ बाप जबरदस्ती शादी नहीं करा सकते बच्चों की। बेटी कह रही है मैंने वहां करनी, अब्बा कह रहे हैं तू वहां हो ही नहीं सकती, वहां होगी, तो ये अब्बा की तरफ से क्या है, ज्यादती है। लड़का कह रहा है अब्बा मैंने वहां करनी, अब्बा कह रहे नहीं वहां क्यों करनी, तूने मेरी भतीजी से करनी है, ये भी अब्बा की तरफ से ज्यादती हो गई ना। तो हम ये नहीं कि माँ बाप के ऐसे, हर चीज की एक हद है ना, लेकिन ज्यादातर आज माँ बाप औलाद से जुल्म नहीं कर रहे। औलाद क्या कर रही है? वो बिल्कुल कंट्रोल से बाहर हो गई। तो भाई तलाश करो कदमों में जन्नत अपने वालदैन के। हदीस में आता है ना, तीन गार में फंस गए थे, पत्थर नहीं हिल रहा था, एक ने अल्लाह से दुआ मांगी, अल्लाह पूरी रात अपने माँ बाप के सिरहाने में दूध का प्याला लेके खड़ा रहा हूं, तुझे अगर मेरी ये नेकी पसंद आई है तो इस अजाब से हमें निकाल दे। हदीस में आता है पत्थर फौरन गार से लुढ़क गया। तो इन चीजों का वास्ता अल्लाह को दे इंसान। मैंने जितने अपनी जिंदगी में लोग देखे जिन्होंने माँ बाप की खिदमत की, हमेशा उन्हें फलता फूलता देखा है। हदीस के अल्फाज हैं कि मफहूम है कि दुनिया में हर नेक, कोई नेकी ऐसी नहीं है जिसका लाजमी दुनिया में बदला मिलता हो, लेकिन वालदैन के साथ अच्छे सलूक का दुनिया में भी उसकी बरकतें मिलती है इंसान को। तो वालदैन है, फिर जितना करीबियों, करीबियों में बीवी बच्चे और बहन भाई, इनके अल्लाह ने सबसे ज्यादा हुकूक रखे हैं वालदैन के बाद। आप में से अगर कोई मैरिड है, हमने देखा है बाहर दोस्तों में हा हा हू गप्पे लगा रहा है, जैसे ही घर में आएगा बेगम के सामने ऐसा लगता है चंगेज खान बगदाद से हमला करने के लिए आए। ہمارے نبی صلی اللہ علیہ وسلم برتن میں اس جگہ سے منہ لگا کے پانی پیا کرتے تھے جہاں سے آپ کی زوجہ حضرت عائشہ نے پانی پیا ہوتا تھا. ایک محبت کا اظہار تھا. شادی سے پہلے ایسے اظہار ہی چل رہے ہوتے ہیں, اتنے بڑے بڑے ڈائلاگ, میں یہ کر دوں گا, میں یوں کر دوں گا, میں جی نہیں سکتا, میں مر جاؤں گا, دیکھو میں جا رہا ہوں کھمبے سے لٹکنے کے لیے. میرے پاس فون آتے تھے نا, اب تو میں کم ہی اٹھاتا ہوں. ایک لڑکی نے مجھے کہا کہ میرا بوائے فرینڈ ہے وہ شادی نہیں کر رہا مجھ سے نا. میں نے کہا چھوڑ دیں, وہ الو بنا رہا ہے آپ کو. جو وفادار ہوتا ہے نا وہ سب سے پہلے کہتا ہے کہ میں اس رشتے کو پراپر, میں نے کہا وہ پراپر ڈاکومنٹ بنوائے گا, وہ صرف نکاح نہیں پڑھوائے گا, وہ نادرا سے کاغذ بھی بنوائے گا, پکا کام ہو. اور اگر وہ گڑبڑ کر رہا ہے نا کہ شادی کر لو یا شادی نہیں کرو, پہلے ڈیٹے مارتے ہیں, یا یہ کہ وہ ٹھیک ہے نکاح چھپ کے پڑھا لیتے ہیں, ڈاکومنٹ نہیں بنتے, اس کا مطلب کیا کر رہی ہے؟ یہ وفادار نہیں ہے, یہ اپنے لیے سیف راستہ بھاگنے کا رکھ رہا ہے اپنے لیے. لیکن ہماری لڑکیوں کو یہ کھوپڑی میں بات سمجھ میں آتی نہیں ہے, ان کا دماغ صحیح کام نہیں کرتا. پھر جب زندگیاں تباہ ہوتی ہیں تو پھر ان کو احساس ہوتا ہے کہ ہو کیا رہا ہے. تو کیا کہہ رہا تھا یار, میں ایک واقعہ سنا رہا تھا, دماغ صحیح نہیں لگ گیا. تو خیر ماں باپ کے حقوق ہی ٹھیک ہیں پھر, صحیح ہے نا. میں یہ عرض کر رہا تھا کہ اتنا خرچہ, اس سے پہلے اتنے ڈائلاگ, میں یہ کر دوں گا, میں کھمبے سے. ہاں وہ میں واقعہ سنا رہا تھا کہ ایک خاتون نے مجھے کہا کہ ایک بوائے فرینڈ ہے, وہ میں صرف کہہ رہی ہوں کہ ہمارے گھر آؤ پیغام لے کے, وہ کر نہیں رہا, پیغام نہیں بھیج رہا نا. تو میں نے اس سے پھر تعلق ختم کیا, تو خودکشیوں کی دھمکیاں دے رہا ہے وہ. یہاں جتنی لڑکیاں بیٹھی ہیں بات سن لیں, جب بھی کوئی ایسی دھمکی دیا کرے نا تو اس سے بولا کریں کہ مجھے کھمبا بھی معلوم ہے. مجھے پتہ ہے کراچی میں زیادہ تر کھمبے اسی قسم کے ہیں کہ جب آپ ان سے گلے ملیں گے تو آپ کھمبے کو چھوڑیں گے, کھمبا آپ کو نہیں چھوڑے گا. ہمارے آسٹریلیا میں تو ایسا ہے نا کہ ایسے مقام پر جانے کی اجازت نہیں ہے جہاں سے گر سکتے ہیں آپ, باڑے لگائیں گے گورنمنٹ نے. ہمارے یہاں الحمدللہ ایسا کوئی سیٹ اپ نہیں ہے. ہمارے یہاں تو آپ ویسے ہی عید مل رہے تھے کھمبے سے, آپ نے کہا اتنے لوگوں سے ملے چلو کھمبے سے بھی مل لیں, تو آپ کھمبے کو چھوڑیں گے. وہ ایک آدمی جو تھا نا, اسے کہیں دریا میں کمبل نظر آیا, کمبل, وہ اصل میں ریچھ تھا. اب اس کی لالچی آدمی, دریا کی طوفانی موجیں, اس نے کہا یار فری پھوکڑ کا کمبل جا رہا ہے, میں کمبل نکال کے لاتا ہوں. لوگوں نے منع کیا, بھائی تو اتنی طوفانی موجوں میں جائے گا, چھوڑ دے کمبل کو. اس نے کہا نہیں نہیں بھائی میں لے کر آؤں گا. اب یہ جب گیا اندر تیرتا ہوا, کمبل کو پکڑا, وہ ریچھ سے ریچھ نے پکڑ لیا. اب یہ کلابازیاں کھا رہا ہے. پیچھے اس کے دوست کہہ رہے ہیں بھائی تو مر جائے گا, تو کمبل کو چھوڑ دے واپس آ جا. تو کہہ رہے ہیں میں تو کمبل کو چھوڑوں, کمبل مجھے, کمبل نہیں چھوڑ رہا, مجھے کمبل نہیں چھوڑنے کے لیے تیار ہے. تو یہی کراچی کے کم. تو کوئی خاتون کو کوئی لڑکا کہے نا میں خودکشی کر لوں گا, آپ اسے بولیں بھائی الحمدللہ کراچی میں خودکشی کے بہت سارے مواقع ہیں, بارشوں میں کسی بھی کھمبے سے آپ چپک جائیں. اس کو خود بتا دیں کہ یہ زہر وہاں سے ملتا ہی ہو. ان چیزوں سے بالکل متاثر ہونے کی ضرورت, یہ ڈائلاگ بیوقوف بنانے کے لیے ہوتے ہیں. کوئی بھی سنجیدہ آدمی اس قسم کے فضول ڈائلاگ نہیں مارتا, بیکار قسم کی, وہ لڑک جاتا. اچھا ہم سے پوچھ رہی ہوتی کہ مجھے گناہ تو نہیں ملے گا اگر یہ مر گیا, یہ مجھے اللہ کی پڑھ, ہمیں گناہ تو نہیں ملے گا. میں کہتا ہوں کہ اس بندے کو صحیح کوئی بیوقوف ملی ہے, صحیح بیوقوف ملی ہے, تو صحیح سے کوئی بیوقوف ملی ہے. جی خیر, تو اللہ نے حقوق رکھے ہیں والدین کے, پھر بیوی کے حقوق رکھے ہیں, پھر بھائی بہنوں کے حقوق رکھے ہیں. سب سے زیادہ صدقہ و خیرات اپنے رشتہ داروں پر. آج کل بھائی بہنوں کو ہدیہ دینے کا رواج نہیں ہے, دوستوں کو دے رہے ہیں ہدیہ. ٹھیک ہے دیں ان کو بھی, سب سے پہلے حقدار کون ہے؟ اور نبی صلی اللہ علیہ وسلم نے فرمایا رشتہ داری جوڑنے والا وہ نہیں ہے کہ وہ جوڑے تم بھی جوڑو. رشتوں میں یہ ہے کہ وہ توڑتا بھی ہے تو بھی کیا کرنا ہے آپ نے بنا کے رکھنا. یہ مذہب کا حکم ہے, اللہ کا حکم ہے, اس سے چلنا پڑے گا آپ کو. پھر جو جتنا قریبی ہے, والجاری ذی القربا والجاری الجنوبی والصاحب بالجنبی, جو آپ کا کلاس فیلو ہے, قرآن کہہ رہا ہے, جو آپ کے ساتھ اٹھتا بیٹھتا ہے, جو سفر میں آپ کے ساتھ ٹریولنگ کر رہا ہے, اس کے ساتھ اچھا سلوک کریں. سیٹوں پہ لڑائیاں ہو رہی ہوتی ہیں, قرآن کے الفاظ ہیں. والصاحب بالجنب, جو بھی تمہارے پہلو میں بیٹھا ہوا ہے. ایک واقعہ سنا دو بس, پھر سچی مچی کا بیان ختم. صرف ایک بات, سچی مچی کا ختم کرنا, ورنہ وہ کھینچتا چلا جا رہا ہوں نا میں. کہ حقوق کی بات میں نا, ہمارے ایک دوست نے واقعہ سنایا کہ وہ امریکہ سے سعودی عرب جا رہے تھے,
इतनी बड़ी दाढ़ी उनकी, वो वर्ल्ड ट्रेड सेंटर नया नया सभा हुआ था, तो वैसी दाढ़ी वालों में लोगों को डर होता है उनको, बम बम तो नहीं छुपाया भाई इसने। तो गोरा एक साथ आके बैठ गया उनके, उन्होंने बताया कि गोरा जो है ना वो ऐसे नफरत से मुझे देख रहा है, क्योंकि वर्ल्ड ट्रेड सेंटर तबाह हुआ था, इल्जाम मुसलमानों पे ही आया था कि दहशतगर्द है, कह रहा है वो मुझे ऐसे घूर घूर के देख रहा है कि नफरत से ना कि पता नहीं किसके साथ जगह मिल गई मुझे। तो कह रहे मैंने उसकी ट्रे जब वो एयरफोर्स खाना लेकर आई तो मैंने खुद उसके इकराम में उसकी ट्रे खींच दी। फिर मैं उससे पूछ रहा हूँ क्या पसंद करेंगे, क्या खाना पसंद करें, आपको पता है सऊदी से अमेरिका फ्लाइट भी बहुत टाइम भी बहुत होता है। कह रहे मैंने उससे बड़ी तमीज से गपशप लगाना शुरू, वो गोरे का खौफ थोड़ा खत्म हो गया कि यार ये तो बड़ी तमीज से बात करते हैं। तो उस गोरे ने कहा कि यार मुसलमान तो बड़े दहशतगर्द से होते हैं और बड़े खून मिजाज होते हैं, जहन्नम के बस फतवे लगाते रहते हैं, ये भी जहन्नम में वो भी जहन्नम में। वो एक मौलवी साहब कह रहे थे ना कि तीन आदमी जहन्नम में जाएंगे, मौलवी साहब तकरीर कर रहे थे तीन आदमी, एक रिश्वत खाने वाला, एक सूद खाने वाला, तीसरा भी कहते ही थे कि एक बंदा खड़ा होता था मौलवी साहब एक मसला पूछ रहे हैं, कहते भाई बैठ बात मुकम्मल होने दे। फिर तीन आदमी जहन्नम में जाएंगे, शराब पीने वाला, एक सूद खाने वाला, फिर वो कहते मौलवी साहब एक मसला, भाई तू बैठ जा यार अभी। तो मैं कर रहा था तीन आदमी जहन्नम में जाएंगे, एक सूद खाने वाला, एक शराब पीने वाला, फिर मौलवी साहब कहते तीसरा ये जाएगा। तो पत्ते लग रहे होते हैं उसमें हम। तो वो कहते हैं गोरा जो है ना वो बड़ा मुतासिर हुआ, यार ये तो इकराम कर रहे हैं, पहले मुझे खिला रहे हैं बाद में खुद खा रहे हैं। तो गोरे ने इनसे पूछ लिया कि तुम ऐसा क्यों कर रहे हो। तो इन्होंने अरब थे ये, अरबी सऊदी थे, इन्होंने हदीस सुनाई, सही हदीस है बुखारी की है या मुस्लिम की, कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मन काना युमिनु बिल्लाहि वल यौमिल आखिर फलयुकरिम जारहु, जो अल्लाह और आखिरत पर ईमान रखता है उसे अपने साथ बैठने वाले का इकराम करना पड़ेगा। मेरे साथ बैठे हो भाई, हमारे पैगंबर का हुक्म है। तो गोरे ने कहा और क्या आसाम है तुम्हारे पैगंबर के। उसने बताना शुरू किया शराब नहीं है, ये नहीं है, वो नहीं है, माँ बाप के। तो कहते हैं कि जब जहाज ने टेक ऑफ किया था ना, वो गोरा इस्लाम का सख्त तरीन दुश्मन था, उसके एटीट्यूड से लग रहा था। और सऊदी अरब एयरपोर्ट पे उतरने से पहले पहले वो कलमा पढ़ के मुसलमान हो गया, समझ रहे हैं बात। तो क्या है कि मखलूक का हक उस सऊदी ने अदा किया, मखलूक का हक, कि जो जिसका हक है हमने क्या करना है, उसको मांगने का वो नहीं हो। मैं लोगों से कहता हूं तुम्हारी बहन विरासत मांग रही है, ये तुम्हारे ना अहल होने की अलामत है, उसके मांगने से पहले उसकी विरासत उसके हवाले करो। आपकी बीवी मेहर मांग रही है, ये आपके दो नंबर होने की अलामत है, जो हक है दो ना फौरन, विरासत दो ना उसकी जितनी बनती है। तो आपसे अपना हक मांग, आप अगर रेंट पे रहते हैं ना, आपका मालिक मकान अगर आपसे किराया मांगने आया है, ये आपके गलत होने की अलामत है भाई। आपकी जिम्मेदारी, आप उसके मांगे बगैर आप उसको क्यों अदा नहीं करते। हर चीज में गड़बड़ है, हर चीज। किसी से कर्जा ले लो ना, सवाल ही पैदा नहीं होता वो टाइम पे अदा कर दे। आप घर जा जाके धरने मार के बैठ जाओगे, मैंने तो देख रहा हूं ना सुबह शाम लोगों को, वो निकलता ही नहीं है घर से। कर्जा लेने से पहले तो ऐसे सब बाग दिखाएगा, मैं उनको मसला ही नहीं है यार, मैं तो वैसे ही मांग रहा हूं दे दूंगा। जब लेने के लिए जाओ तो 20 रुपए 5 रुपए निकालना मुश्किल हो जाता है। तो ये मखलूक की हक तलफी है या नहीं है। तो अल्लाह की नजर में दो ही चीजें हैं, अल्लाह के हुकूक और मखलूक के। तो मेरा ख्याल है ये हदफ सामने रखें, फिर जिस फील्ड में भी आप हैं, ये अगर आपका टारगेट होगा ना, आप उस फील्ड में कामयाब हो गए तो भी कामयाब, नाकाम हो गए तो भी क्या है, कामयाब है। फिर अल्लाह की नजर में आप बहरहाल कामयाब हैं, क्योंकि आपने जिस हदफ को इख्तियार किया। अच्छा, आप अगर डॉक्टर बन रहे हैं, अगर आपका मकसद डॉक्टर बनाए डॉक्टर है तो ये कोई रीजन नहीं है, उसी में आपकी नीयत तो इंसानियत की खिदमत, तो ये अच्छा अमल है ना। तो अगर आप इस नीयत से पढ़ेंगे तो कुरान क्या कहते हैं, जिसने एक इंसान की जान बचाई अल्लाह की नजर में ऐसे जैसे लाखों इंसान की। इससे वो डॉक्टर मुराद है जो इंसानियत की खिदमत की नीयत से मेडिकल साइंस पढ़ रहा है, जो पैसा कमाने की नीयत से मेडिकल साइंस पढ़ रहा है, वो करोड़ों लोगों की भी जान बचा लेगा, अल्लाह की नजर में उसकी दो टके की वैल्यू नहीं है। अल्लाह कहेगा मखलूक की जान बचाइए, उन्हीं से अजर लो जाके। समझते हैं कि नहीं समझते। और अकाउंटिंग का जो इल्म है, इसकी भी कुरान में फजीलत है। हजरत यूसुफ अलैहिस्सलाम ने मिस्र की हुकूमत ली इस बेस पे, इन्नी हफीजुन अलीम,
میں شماریات کا علم اکاؤنٹنگ کا علم جانتا ہوں. کیوں؟ مصر میں قحط پڑنے والا ہے, مجھے پتا ہے کتنے ایسٹس ہم نے رکھنے ہیں اور کتنا ہم نے قوم میں خرچ کرنا ہے, اگلے 7 سال کے لیے کیسے ہم قحط میں گزاریں گے اور مصر کی اکانومی کو ہم کیسے مضبوط کریں گے. 7 سال جب قحط پڑا تھا نا پوری دنیا میں, تو پھر کیا ہوا تھا, یوسف علیہ السلام کو اندازہ تھا کہ ہم نے جو راشن تقسیم کرنا ہے اس میں ایک بورے کی ویلیو کتنی رکھنی چاہیے ہمیں, اور کتنا ہم نے کھانا ہے, کتنا بچانا ہے. یہ تو پراپر ایک علم ہے نا. وہ جناب جو خادم حسین رضوی صاحب تھے, انہوں نے تو بہت آسان کر دیا تھا نا کہ قرض معاف کرانے کا طریقہ غوری آیا. ایک طریقہ تو یہ ہے, اور ایک طریقہ یہ کہ آپ پراپر طریقے سے پڑھیں بھائی. تو کون سا طریقہ اچھا ہے؟ یوسف علیہ السلام والا طریقہ یہ تھا کہ علیم, میں یہ علم جانتا ہوں. وہ بم دھماکے والا علم نہیں تھا کہ مصر کی جو ہے نا میں اکانومی ایسے مضبوط کروں گا, دیکھتا ہوں قحط پڑ کے تو دیکھیں ہم کیا کریں گے. جب قحط پڑے گا تو ہم بم لے کے دوسرے کنٹری پہ حملہ کر دیں گے, وہاں کے سارے گیس کی کنوؤں اور تیلوں پہ ہم کیا کریں گے, قبضہ کر دیں گے. یہ نہیں تھا. انہوں نے کہا میں یہ علم جانتا ہوں, اسی بیس پہ وزیر خزانہ بنے ہیں, پھر اسی بیس پر مصر کے بادشاہ بنے ہیں, حالانکہ پیغمبر ہیں وہ. تو اس سے پتا چلتا ہے بھائی, جو علم آپ سیکھ رہے ہیں اس کی اسلام میں بڑی ویلیو ہے, لیکن اگر اس کا ہدف کیا ہوگا, صحیح ہوگا. تو پیسہ کبھی کمائیں آپ, پیسہ کمانے کو ٹارگیٹ اور ہدف نہیں بنائیں, ہدف انسانیت کی خدمت کو بنائیں. اور کس کو راضی کرنے کے لیے؟ اللہ کو. یہ میرا چھوٹا سا پیغام تھا, آخری جملہ جو ہے نا, اس کے لیے پورا میں نے ایک ڈیڑھ گھنٹہ آپ کا دماغ کھایا معذرت کے ساتھ. یہ میں اگر یہ جملہ شروع میں بول دیتا تو آپ کی کھوپڑی شریف میں یہ بیٹھتا نہیں. آپ کہتے ہیں تو ہمارے ابا بھی یہی کہتے ہیں, ہمارے دادا بھی یہی کہتے ہیں, ٹھیک ہے نا, مولوی صاحب بھی مسجد سے یہی کہہ رہے تھے اس دن. یہ پوری تمہید میں نے اس چکر میں. اب آپ نے کوئی سوال پوچھنا ہو تو بلا تکلف آپ لوگ پوچھ سکتے ہیں, تمیز کے دائرے میں رہ کر. وہ یار وہ آسان سے رنگ چہرے کا درد کہتا ہے, آئینہ گرد گرد کہتا ہے, کہاں گھٹنوں سے جب لیا ہی نہیں تو پھر یہ گھٹنوں میں درد کیا. جی کیا
سر, کبھی بھی ٹائم ہو رہا ہے تو سوال جواب کا سیشن ہمیں کتنی دیر رکھنا ہے؟
آپ بتا دیں کتنی دیر رکھنا ہے. 5-10 منٹ رکھ لیتے ہیں.
15 منٹ.
ٹھیک ہے, 15 منٹ آپ کے پاس ٹائم ہے, بس جو پوچھ رہے ہیں آپ پوچھ سکتے ہیں. جی مائک پڑے گی. جی یہ لے لیں. پاکستان پڑھنے کی نہیں چاہیے. جی
آپ نے جیسے کہا کہ دنیا میں انسانوں کو بھیجا گیا ہے امتحان کے لیے کہ اللہ دیکھنا چاہتا ہے کون صحیح رہا ہے, تو نصیب سے کس چیز کا نام
ہے؟ ہاں کہہ رہے ہیں نصیب کس چیز کا نام ہے؟ اللہ نے بھائی, نصیب تو اللہ کے علم کا نام ہے. اللہ کا علم کامل ہے, اس کو پہلے سے پتا ہے کون اچھا بنے گا کون برا بنے گا. جیسے بعض دفعہ آپ کے ٹیچر کو پتا ہوتا ہے کہ اس نے کچھ کیا بھی ہے نہیں, اس نے فیل ہی ہونا ہے, لیکن پھر بھی وہ ایگزامینیشن ہال میں آپ کو بٹھائے گا, پیپر آپ کے سامنے رکھے گا تاکہ حجت تمام ہو. تو اللہ کو پتا تو ہوتا ہے پہلے سے, لیکن اس علم کی بیس پہ اللہ فیصلے نہیں کرتا. فیصلے اللہ آزمانے کے بعد ہی کرتا ہے. پتا ہوتا ہے, اسی پتا ہونے کو نصیب کہا جاتا ہے.
اللہ کو یہ بھی تو پتا ہوگا کہ ہم جہنم میں جائیں گے,
یہ سب پتا ہے اللہ تعالیٰ. نہیں, امتحان اسی بات کا ہے نا کہ جیسے آپ کے ٹیچر کو پتا ہوتا ہے اس نے فیل ہونا ہے اس نے پاس ہونا ہے, لیکن ایگزامینیشن ہال سے تو گزارا جاتا ہے نا, بٹھایا جاتا ہے اس کو تاکہ آپ کو بتائیں کہ اس وجہ سے آپ فیل ہوئے, آپ نے خود کچھ نہیں کیا. آپ جی
ابھی پچھلے دنوں پاکستان میں جو ہے بہت بڑا تلاوا ہے, تو بعض لوگ اس کو کہہ رہے ہیں عذاب نہیں بلکہ مس مینجمنٹ ہے, تو سوال ہے
100% مس مینجمنٹ ہے, اس کی وجہ سے عذاب ہے. تو مس مینجمنٹ اور عذاب دو الگ الگ چیزیں نہیں ہوتی. جب مس مینجمنٹ ہوتی ہے تو اللہ کی طرف سے عذاب آتے ہیں. یوسف علیہ السلام کے دور میں 7 سال قحط پڑا تھا جو عذاب تھا, لیکن وہ عذاب بنا نہیں کیونکہ مینجمنٹ بہت زبردست تھی. اگلی 7 سالوں کی پہلے سے ہی پلاننگ کر لی تھی. تو یہ تو قرآن سے ہمیں پتہ چلتا ہے نا. انہوں نے کہا مجھے وزیر خزانہ بناؤ کیونکہ جب قحط آئے گا تو میں ملک کو بچا سکتا ہوں, باقی ان میں کسی میں دم نہیں ہے کیونکہ میرے پاس یہ علم ہے. تو یہ مس مینجمنٹ کی وجہ سے اللہ کا عذاب ہے. جی ہاں بھائی, اللہ کو کس نے, یہ سوال پیدا ہوتا ہے نا. دیکھیں جس کے بارے میں ہمیں پتا ہوتا ہے کہ یہ بن نہیں سکتی کریٹر کے بغیر, उसके बारे में तो हम फैसला कर सकते हैं, जो क्रिएटर है उसको तो हमने, वो माती चीज थोड़ी, उसको तो हमने देखा ही नहीं है, क्योंकि तीसरा ऑप्शन आपके पास कोई है नहीं। यानी अगर आप ये कहते हैं ना कि कायनात खुद से है, तो ये ज्यादा बड़ा इतराज है कि ये कायनात तो चल नहीं सकती, तो बन कैसे सकती है बनाने वाले के बगैर। और बनाने वाले को तो हम जानते हैं, वो तो हमारी अकलों से बालतर है ना, तो मावराउल अकल है। अब एथियस क्या करता है, वो ये इतराज करता है कि खुदा को किसने बनाया। वो कहता है चूंकि खुदा खुद ब खुद नहीं बन सकता, खुद ब खुद हो नहीं सकता, तो लिहाजा ये कायनात खुद ब खुद है। हम कहते हैं यार तुम बारिश से भागे और परनाले के नीचे आके खड़े हो गए। तुम एक एतराज से भाग के उस, यानी इस कायनात जिसके जर्रे जर्रे से हम वाकिफ हैं, यहां माइक जब तक माइक चलाने वाला ना हो, माइक चला, बटन आगे पीछे हो जाए तो माइक काम करना छोड़ देता है, तो इस कायनात से तो हम वाकिफ हैं, ये खुद नहीं बन सकती, क्रिएटर को तो हमने देखा ही नहीं है। अब दोनों में से एक ही बात है, या तो अल्लाह हमेशा से है या ये कायनात हमेशा से है, तीसरा ऑप्शन आपके पास है नहीं। तो जाहिर है वो मानेंगे जो अकल के ज्यादा करीब है, समझते हैं। और कोई सवाल जल्दी से पूछें, 10 मिनट हैं बस।
सवाल मेरा ये है कि आज से 1400 साल पहले आदम अलैहि सलाम ने क़यामत की निशानियां बताई थी, तो उन क़यामत की निशानियों में से एक ये भी निशानी थी कि इस्लाम हिस्सों में तकसीम हो जाएगा, फिरके बन जाएंगे। तो आज हम देख रहे हैं फिरके बने हुए हैं, मुख्तलिफ फिरके बने हुए हैं, तो हमारे उलमा को भी पता है कि ये क़यामत की निशानी है, तो हमारे उलमा ये क्यों नहीं सोचते कि इस मसले को कोई हल।
हाँ देखें, ये फिरके जो बने हुए हैं तो हदीस में आते हैं 73 फिरके होंगे, एक जन्नत में जाएगा, तो वो एक भी फिरका ही होगा जो जन्नत में जाएगा, समझ रहे हैं ना। अगर आप देखें सारे फिरके ही गलत हैं, चूंकि ये फिरके हैं, तो 73 में एक जो जन्नत में जा रहा था उसको भी आपने कहां भेज दिया, जहन्नम में। तो सारे मुसलमान जहन्नम में, तो जन्नत में दाल चावल के अलावा कुछ नहीं मिलेगा। उसकी निशानी उसी हदीस में है कि सहाबा ने पूछा या रसूल अल्लाह वो कौन सा फिरका जन्नती, आपने फरमाया जिस पर मैं और सहाबा थे। कुरान और हदीस की वो तशरीह जो सहाबा के अमल के अगेंस्ट है, वो तशरीह नहीं चलेगी मार्केट में।
और एक दूसरा सवाल ये कि किसी शिया भाई ने मेरे से सवाल किया था कि जब हजरत इमाम हुसैन मदीने से,
देखिए ये शिया सुन्नी बातें ना करें, ये यही तो फिरका वाली सी आग लगती है ना। जी जी क्या हुआ, नहीं यार इतना भी सवाल, ये क़यामत की निशानी है। उन्होंने भी कुछ शायद पूछना है पीछे।
आपने इस तरह कहा कि वहाँ खुदकुशी का रेट ज्यादा है, ये बात सही है, लेकिन मैं बहुत बार वहाँ रहा भी हूँ, तो मैंने देखा है कि वहाँ लोगों की एवरेज एज बहुत ज्यादा है, 80 और वहाँ
वो मैं वजह बताता हूँ।
हाँ, तो वहाँ लोग इंजॉय भी लाइफ में खुश भी बहुत है, ये
चीज बिल्कुल
हर चीज को एंजॉय करते हैं। 60 का वहाँ का बंदा यहाँ के, यानी वहाँ का 60 वाला बंदा यहाँ के 40 वाले 60 का
जी ठीक है, ये तो एक हकीकत है। मैं देखें कंपेयर कर रहा हूँ चंद चीजों में, हर चीज में कंपेयर नहीं कर रहा। अगर आप वहाँ की खूबियाँ बयान करेंगे तो वो मैं उनका मुनकर थोड़ी हूँ, डिसिप्लिन है उस सोसाइटी में। और उस मैं ये कह रहा हूँ कि जो हर चीज में हमने गोरे को बाप बना लिया है ना, वो ठीक नहीं है। ये मकसद बहुत सारी चीजें, एक दफा मुझसे एक साहब उलझने लगे, कि आप गोरे की बुराई बयान करते हो, इतनी खूबियां। मैंने कहा भाई बड़ी एक खूबी है वो गोरा है, ये भी तो खूबी। उनकी जो एज ज्यादा हो गई है ना, उसकी वजह ये है कि मेडिकल साइंस में उन्होंने बहुत ज्यादा तरक्की की है, उनकी खुराकें वो नहीं है जो हमारी है। तो मेडिकल साइंस का तो एक इल्म है ना, जिसमें उन्होंने तरक्की की है, एक्सरसाइज। वहाँ हमारे कजन है अमेरिका में, वो कहते हैं वो लोग एक्सरसाइज नमाज रोजे की तरह फर्ज समझ के करते हैं। हर आदमी जिम जाता है, हमारे यहाँ कौन जाता है, जिम जाने को लोग कुरान और सुन्नत के खिलाफ समझते हैं। मैं एक दफा गया था, मौलाना की पेट उठा रहे हैं यार, तो हमारे तो वो ये मसला है। मैं ये थोड़ी कह रहा हूँ कि वो सारे खुदकुशी करते हैं लेकिन मैं एक बात आपसे करता हूँ कि जितने अंग्रेज खुश हैं, ये टेंशन है वहां पार्सल कर दें आप, फिर मुझे बताओ। और जो टेंशन फ्री वहां की जिंदगी है वो हमें दे दें, हमारी उम्र 200 साल हो जाएंगी। एक मैं आपके सवाल का यूं जवाब देता हूं कि जो गंदा सिस्टम हमारे ऊपर मुसल्लत है ना, जो हमारे हुक्मरान हैं सिवाय चंद एक को छोड़ के, उन हुक्मरानों को आप 2 महीने के लिए गोरे को पर मुसल्लत कर दो, वो हमसे बदतर ना हो जाए तो आप मुझ पर एतराज करें। और उनके हुक्मरान 2 महीने के लिए हमें दे दो, हम उनसे अच्छे ना बन जाए तो आप दें। सिस्टम की खराबी है हमारे यहां, سسٹم جو ہے نا صحیح آدمی اس سسٹم میں ایڈجسٹ ہو ہی نہیں سکتا, وہ سسٹم اس کو چلنے ہی نہیں دیتا آگے نا. تو ہم تو خراب مذہب کی وجہ سے نہیں ہے, ہمارے اندر کوئی خوبی اگر ہے تو مذہب کی وجہ سے ہے, ان کے ہاں کوئی خوبی ہے تو سسٹم کی وجہ سے ہے, لا ہے قانون ہے. تو یہ مذہب اگر وہ لے لیں تو وہ ہم سے بھی اچھے ہو جائیں گے, اور اگر ہم ان سے ان کا سسٹم لے لیں اور مذہب بھی ہمارا ہو تو ہم ان سے آگے نکل جائیں گے. ہمارے یہاں ہو یہ رہا ہے کہ ان کی جو اچھی چیز ہے نا, جو ڈسپلن ہے, ایک نظم و ضبط ہے یا ان کی صحت ہے, وہ ان سے نہیں لے رہے, کلچر لے رہے ہیں جو 100% ایک وحشیانہ زندگی ہو چکی ہے وہ لے رہے ہیں. اس کا مقصد ہے کہ اس کی نفی کرنا. جی جناب,
ہم میرے خیال میں ایک مزید سیشن کے لیے مفتی صاحب کو انوائٹ کر لیں, کیونکہ وہ چیز ہم پوری کوشچن آنسر کے لیے
اپنا خیال رکھیں, اپنے خرچے میں آئیں گے.